सबैजनालाई फेरि पनि येशु ख्रिस्टको नाममा जय मसीह। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि आज चाहिँ हामी एउटा महत्त्वपूर्ण विषयलाई हेर्न जाँदैछौँ। अनि त्यो विषय चाहिँ इजरायल भन्ने हो है। एउटा इजरायलको विषयमा चाहिँ आज हामी वचन सुन्न जाँदैछौँ र हेर्न जाँदैछौँ। अनि सबैभन्दा पहिले येशुले बोल्नु भएको एउटा प्याराबल छ, दृष्टान्त छ, अनि त्यही वचनद्वारा, प्याराबलद्वारा चाहिँ आजको वचनमा हामी थालनी गर्नेछौँ। हुन्छ, मत्ती 24 अध्यायको 32 पदमा रहेको छ। अनि यो पहिलो पद चाहिँ हाम्रो बहिनी सुनितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। मत्ती 24 को 32 पद। तेत्तिस पद पनि पढिदिनुहोस् त। हेर्नुहोस् त, यही कुरा यो नेभाराको रुखको दृष्टान्त, यही कुरा लुक्काको पुस्तकमा पनि यहाँ उल्लेख गरिएको हामी पाउँदछौँ। जुन कुरा लुक्का 21 29 30 पद र 31 पद चाहिँ हाम्रो ब्रदर अनिलले पढिदिनु हुन अनुरोध गर्न चाहन्छु। हजुर, लुक्का 21:29, 30 र 31। आमेन। हेर्नुहोस् त, यही कुरा हामी पाउँदछौँ, मत्तीमा पनि पाउँदछौँ, मर्कुसमा पनि हामी पाउँदछौँ, र लुकाको पुस्तकमा पनि हामी यो दृष्टान्तलाई पाउँदछौँ। अनि यो दृष्टान्त चाहिँ के को बारेमा हो भन्ने कुरा चाहिँ हामीलाई प्रश्न आउन सक्दछ। हामीले हेर्छौँ भने येशु ख्रिस्टले है, येशु ख्रिस्टले मत्ती 21 अध्यायमा हामीले हेर्छौँ भने चाहिँ त्यहाँनिर आउँदै गर्नुहुँदाखेरि बाटोमा चाहिँ उहाँले के देख्नुभयो, टाढाबाट चाहिँ एउटा नेभाराको रुखलाई देख्नुभयो होइन। अनि देख्नुहुँदाखेरि चाहिँ उहाँ चाहिँ भोकाउनु भएको थियो र उहाँले फलको आशा गर्नुभएको थियो। हो, याद छ तपाईँलाई यो घटना, फलको आशा गर्नुभएको थियो। अनि त्यहाँनिर गएर हेर्नुहुँदाखेरि चाहिँ फल नै फलेको थिएन। अनि त्यसो भएपछि यसले के गर्नुभयो, त्यो नेभाराको रुखलाई चाहिँ श्राप दिनुभयो। अनि श्राप दिनु भइसकेपछि चाहिँ त्यो नेभाराको रुख चाहिँ तुरुन्तै सुकेर गयो भन्ने कुरा हामी मत्ती 21 अध्यायमा हामी पाउँदछौँ। अब हामीलाई अजीब लाग्न सक्छ, किन येशुले त्यो नेभाराको रुखलाई श्राप दिनुभयो होला होइन। तर बाइबलबाट हामीले हेर्छौँ भने यो चाहिँ के हो त, दृष्टान्त हो भने साँच्चीकै त्यही अर्थ लाग्छ कि अथवा त्यसको अर्थ चाहिँ फरक हुन्छ, दृष्टान्तको फरक हुन्छ। त्यसो भए यो कुरालाई हामीले बुझ्न जरुरी छ। आमेन। त्यसो हो भने त्यो नेभाराको रुखले चाहिँ बाइबलमा कसलाई जनाउँदछ त, कसलाई दर्शाउँदछ भन्ने कुरा चाहिँ हामीले बुझ्नु एकदमै महत्त्वपूर्ण हुन्छ। आमेन। अब आउनुहोस्, हामी नेभाराको रुखले चाहिँ कसलाई प्रतिनिधित्व गर्दछ अथवा कसलाई दर्शाउँदछ भन्ने कुरालाई चाहिँ हामी हेर्नेछौँ। जुन कुरा होसे 9:10 लेखिएको छ, सिस्टर मुनालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। होसे 9:10 पद।
उजाड स्थानका अङ्कुरहरू जस्तो मैले इजरायललाई भेटाए, नेभाराको रुखको पहिलो ऋतुमा त्यसको पहिलो पाकेको फल जस्तो मैले तिनीहरूका पिता पुर्खालाई देखे, तर तिनीहरू बाल पोर कहाँ गए र त्यस शर्मलाग्दो वस्तुका तिमी निम्ति तिनीहरूले आफूलाई अलग पारे, अनि घृणित वस्तुहरूलाई तिनीहरूले जस्तो प्रेम गरे त्यही अनुसार तिनीहरू घृणित वस्तुहरू बने।
हेर्नुहोस् त, यहाँनिर तपाईँले के पाउनुहुन्छ भने 10 पहिलो खण्डलाई हामी हेरौँ। उजाड स्थानका अङ्गुरहरू जस्तो मैले इजरायललाई भेट्टाएँ, अब दोस्रो हेर्नुहोस् त, दोस्रो खण्ड नेभाराको रुखको पहिलो, यहाँ नेभाराको रुख लेखिएको छ, नेभाराको रुखको पहिलो ऋतुमा त्यसको पहिलो पाकेको फल जस्तो मैले तिमीहरूका पिता पुर्खाहरूलाई देखेँ। हो, नेभाराको रुखको फल चाहिँ कसलाई जनाइएको छ त यहाँ भन्दाखेरि, इजरायलीलाई, पिता पुर्खा, होइन, इजरायलको पिता पुर्खा भनेपछि नेभाराको रुखले चाहिँ के कुरालाई जनाउँदो रहेछ त, नेभाराको रुखले के कुरालाई जनाउनु रहेछ, इजरायललाई, इजरायललाई जनाउँदछ है। त्यसो हो भने, त्यसो हो भने अब हामीले यर्मिया 24 अध्यायमा पनि हामीले हेर्छौँ भने त्यही कुरालाई हामी पाउँदछौँ, होइन, भनेपछि नेभाराको रुख फलले चाहिँ इजरायल जातिलाई जनाउँदछ। अब यीशु ख्रीष्टले कसलाई श्राप दिनुभयो त त्यसो भए भन्दाखेरि, इजरायल राष्ट्रलाई, बुझ्दै हुनुहुन्छ? हो, अनि त्यसपछि सुकेर गयो भन्ने कुरा, त्यो चाहिँ कहिले भयो त भन्दा 70 AD चाहिँ त्यो कुरा चाहिँ पुरा भएको हामी देख्दछौँ। अनि फेरि त्यही कुरालाई यहाँनिर दृष्टान्तबाट तिमीहरू सिक, अब त्यही रुखमा जब पालुवा पलाएको देख्छौ, हो, यही भनेको छ, नेभाराकै रुखमा जब तिमीहरूले पालुवा पलाएको देख्छौ नि, तब म चाहिँ नजिकै छु भनेर तिमीहरूले जान। अब नेभाराको रुखमा पालुवा पलाउनु भनेको के हो त, इजरायल राष्ट्र चाहिँ तहस नहस भयो 70 AD म्यापबाटै हरायो, हो, फेरि 1948 चाहिँ अब इजरायल राष्ट्र चाहिँ के भयो, इन्डिपेन्डेन्स भयो, र फेरि इजरायल राष्ट्र चाहिँ पालुवा जसरी पलाउँछ नि त्यसरी फेरि इजरायल राष्ट्र चाहिँ आउन थाल्यो। त्यसो भए इजरायल राष्ट्र आउनुको मतलब आउनु फेरि रिभाइभ हुनुले, पालुवा पलाउनुले चाहिँ के कुरालाई जनाउँदो रहेछ, येशु ख्रिस्टको आगमन यानि कि उपस्थिति चाहिँ एकदमै नजिक छ। आमेन, बुझ्दै हुनुहुन्छ? हो, यसै कारणले गर्दाखेरि हामीले इजरायलको विषयमा चाहिँ हामीले पढ्न, अध्ययन गर्न, वचन सुन्न एकदमै महत्त्वपूर्ण छ, जरुरी छ। आमेन, हामीले बुझ्न जरुरी छ। ओके, अनि इजरायल चाहिँ तिनवटा है जातिहरूको निम्ति चाहिँ एकदमै महत्त्वपूर्ण छ। एउटा चाहिँ जुडाइजम, होइन, जुन चाहिँ यहुदीहरूको जुडाइजम, अर्को भनेको अरब, अर्को भनेको चाहिँ क्रिस्चियन जातिको लागि है। अब इजरायललाई चाहिँ के गर्दैछ त भन्दा, सारा संसारले चाहिँ हेरिराखेको छ के, सारा संसारले इजरायलमा के हुँदैछ, कस्तो कुराहरू हुँदैछ, होइन, इजरायलमा के कुराहरू घटित हुँदैछ भन्ने कुरा चाहिँ सारा राष्ट्रले हेरिराखेको छ। र हामी विश्वासीहरूले, ख्रिस्टको पाइला पछ्याउने व्यक्तिहरूले पनि इजरायल राष्ट्रमा के हुँदैछ भनेर हामीले एकदमै ध्यान दिएर हामीले पनि हेर्न जरुरी छ। आमेन, किन, किनभने इजरायल राष्ट्रले चाहिँ धेरै चिन्हहरू बोकेको छ। इजरायल राष्ट्र फेरि फर्केर आउनुमा है परमेश्वरको योजना छ, है, उहाँको दोस्रो आगमनसँग जोडिएको घटनाहरू छ, र है सबै कुरा चाहिँ जोडिएको छ। यसै कारणले गर्दा इजरायलको घटनालाई, इजरायललाई चाहिँ हामीले चाहिँ हेर्न जरुरी छ। अनि इजरायल चाहिँ के पनि हो त भन्दा, वर्ल्ड म्यापको टाइम क्लक, जस टाइम क्लक हो के, टाइम, वर्ल्डको टाइम, संसारको टाइम चाहिँ को के हो त, इजरायल हो। इजरायललाई हेर्दै गर्दा हामीलाई थाहा पाउँछौँ, हामीले थाहा हुन्छ कि हामी कुन खण्डमा, हामी समयको कालखण्डमा हामी चाहिँ जिउँदै गरेका छौँ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुँदछ। यसै कारणले गर्दा हामीले इजरायललाई चाहिँ हेर्न जरुरी हुँदछ। आउनुहोस् हामी इजरायलको विगतका कुराहरूलाई, होइन, इजरायलको पास्ट र प्रेजेन्टका कुराहरूलाई, के कस्तो भइराखेको छ त, है, अगमवाणी के कस्तो अगमवाणीहरू गरिएका थिए, कति कुराहरू पुरा भए भन्ने कुरालाई चाहिँ अब हामी सुरु गर्नेछौँ। सबैभन्दा पहिले इजरायल भन्ने नाम चाहिँ कसरी आयो त भन्ने कुरा हामीले बुझ्न जरुरी हुँदछ। अनि जेकब है भन्ने व्यक्ति चाहिँ के हुँदछ त भन्दा, एन्जलसँग रातभरि चाहिँ लडाइँ गरेको घटना हामीले, हामीलाई थाहा छ, बाइबलमा उल्लेख गरिएको छ, होइन, रातभरि एन्जलसँग चाहिँ के गरेको हुन्छ, लडाइँ गरेको हुन्छ। अनि त्यसपछि चाहिँ बल्ल याकुबको नाम चाहिँ के राखिएको छ, अब चाहिँ तिमी इजरायल हौ भनेर चाहिँ इजरायल राखिएको छ के, अनि याकुबको नामै इजरायल हो। अब हेर्नुहोस् है, अब इजरायलको अर्थ चाहिँ के हो त भन्दा, हि विल रुल एज गड, उसले चाहिँ परमेश्वरले जस्तै चाहिँ के गर्दछ, राज्य गर्दछ भन्ने हो। अब जब याकुब, याकुबको चाहिँ कतिजना छोराहरू भए, 12 छोराहरू भएर 12 कुलहरू बने, होइन, 12 कुल बनिसकेपछि त्यसपछिको घटनालाई हामी हेर्छौँ भने उनीहरू इजरायल, माफ गर्नु होला, इजरायल होइन, मिश्रमा चाहिँ, मिश्रमा चाहिँ उनीहरू के भएका थिए त, दासत्वमा परेका थिए, होइन, दासत्वबाट परमेश्वरले जब छुट्टाएर ल्याउनु भयो मौसाद्वारा, होइन, मोसाद्वारा अनि मोसा हारुन यहोशु हुँदै चाहिँ प्रतिज्ञाको देशमा पुग्दै गर्दाखेरि परमेश्वरले के गर्नुभयो त भन्दा 450 वर्षसम्म चाहिँ के दिनुभयो, जजेसहरू, न्यायकर्ताहरू परमेश्वरले इजरायलमा दिनुभयो। अब न्यायकर्ता पश्चात परमेश्वरले के गर्नुभयो त, राजाहरूलाई दिनुभयो, होइन, राजाहरू दिनुभयो। अनि राजाले चाहिँ कति वर्ष राज्य गरे त भन्दाखेरि 513 वर्षसम्म राज्य गरे। यो कुरा हामी क्रोनोलोजी भन्ने पार्टमा हामी हेर्ने नै छौँ। आज चाहिँ एकदमै एकदमै छोटकरीमा मात्रै हामी यो कुरालाई हेर्दैछौँ, है त। 513 वर्षसम्म चाहिँ राजाहरूले चाहिँ राज्य गरे। त्यस पश्चात हामी हेर्छौँ भने यीशु ख्रिस्टको पालोसम्म हामी आउँदछौँ, होइन। विभिन्न अगमवक्ताहरूलाई पठाउनु भयो परमेश्वरले, अगमवक्ताहरू हुँदा हुँदा, सबै कुराहरू हुँदा, अनि त्यसपछि यीशु ख्रिस्ट आउनुभयो। अब यीशु ख्रिस्टको पनि अब अन्तिम घटनालाई हामी, अन्तिम घटनातर्फ चाहिँ अब हामी ध्यान केन्द्रित गर्नेछौँ। अब के भयो त भन्दा, यीशुलाई चाहिँ पिलात्रोसकोमा लग्यो, अनि पिलात्रोसकोमा लगिसकेपछि चाहिँ पिलात्रोसले यसमा त म कुनै पनि गल्ती देख्दिनँ, है, कुनै पनि गल्ती देख्दिनँ, छुट्याइदिउँ भनेर भन्दाखेरि चाहिँ इजरायल इजरायली व्यक्तिहरू, यानि कि ज्युजहरूले चाहिँ के भनेका थिए त, होइन, हाम्रो कुनै राजा छैन, हो, हाम्रो कुनै राजा छैन, हाम्रो राजा ऊ होइन, तर यसलाई चाहिँ के गर्नुहोस्, मार्नुहोस्, यसलाई क्रुसमा टङ्गाइयोस् टङ्गाइयोस् भनेर चाहिँ, होइन, अनि यसले गरेको यसको रगतको चाहिँ हामीलाई परोस्, र कसलाई परोस्, हामीलाई र हाम्रो सन्तानलाई चाहिँ नि श्राप परोस् भनेर चाहिँ भनिएको कुरा हामी देख्दछौँ। अनि पिलात्रोसले चाहिँ के भने, यो निर्दोष मान्छेको रगतमा चाहिँ म सामिल हुने छैन भनेर चाहिँ हात धोएको घटना हामी देख्न सक्दछौँ, होइन। जब उनीहरूले त्यो कुरा गरे, त्यसको 33 AD यीशु ख्रीष्टलाई क्रुसमा टाँगे, त्यसको 37 वर्ष पछाडि, यानि कि 70 AD चाहिँ के भयो त भन्दा, रोमन एम्पायरको शासकले चाहिँ यरुसलेमलाई चाहिँ तहस नहस गरिदिएको छ। 70 AD पश्चात हामीले हेर्छौँ भने चाहिँ नि, 70 AD पश्चात चाहिँ इजरायल भन्ने कुरा चाहिँ भएन, रहेन, होइन, अनि म्यापबाटै हराइयो, यति लामो समयसम्म हराएको छ। अघि नै मैले तपाईँहरूलाई बताइहालेँ, 1948 मात्र चाहिँ इजरायलले चाहिँ इन्डिपेन्डेन्स पायो, 1948, 70 AD हेर्नुहोस् त, 1948 AD भनेपछि कति वर्ष भयो, होइन, ल। अब त्यो त्यो हुँदै गर्दाखेरि, है, जब तहस नहस गरे नि, परमेश्वरले चाहिँ नि इजरायली जातिहरूलाई चाहिँ नि धेरै ठाउँमा चाहिँ नि परमेश्वरको आज्ञा पालना नगर्दै गर्दाखेरि चाहिँ धेरै ठाउँमा चाहिँ मान्छेले चाहिँ बन्दी बनाएर लगेको घटना हामीलाई बाइबलभरि हामीले पढेका छौँ, होइन। तर लगिए तापनि परमेश्वरले फेरि फर्काएर लिएर आउनु भएको छ नि तिनीहरूलाई, होइन, र आफ्नै देशमा छ कि छैन, मिस्रमा गए, मिश्रबाट फेरि मोसाद्वारा छुटाएर ल्याउनु भयो, अरू अरू कता कता गए, बेबिलोनमा गए, हो, कैद भएर 70 वर्ष, फेरि त्यहाँबाट फेरि फर्काएर, होइन, धेरै पटक यो कुराहरू गर्नुभएको छ। तर रोमन्स सोल्जर्सहरूलाई, रोमन एम्पायरको मान्छेहरूलाई थाहा थियो कि यसरी तहस नहस गरे कि नि सबै इजरायली, इजरायलमा भएको ज्युजहरू, यहुदीहरू चाहिँ यति धेरै तितर बितर भए के, अनि जुन कुरा चाहिँ अगमबानी पनि गरिएको थियो, अगमबानी चाहिँ पुरा भएको छ। कसरी त भन्दा, तिम्रो पिता पुर्खाले नदेखेको देशमा चाहिँ म तिमीहरूलाई धपाउने छु, बुझ्दै हुनुहुन्छ, अनि यो चाहिँ अगमबानीको भइएको थियो, अनि यही अगमबानी चाहिँ पुरा भएको छ। आउनुहोस् हामी त्यो अगमबानीलाई हामी हेर्नेछौँ, यर्मिया सोह्रको तेह्र पद हाम्रो ब्रदर जोएललाई पढिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। यर्मिया 16:13, 15 पद पनि पढिदिनुहोस् र 18 पद पनि ब्रदर जोएलले नै पढिदिनुहोस् है त, पहिला चाहिँ 13 पद। छैन, हेर्नुहोस् त यहाँ के लेखेको रहेछ त भन्दाखेरि, I will cast you out of this land, यो ल्यान्डबाट, यो भूमिबाट, भने कुन भूमि, यो भूमि भनेको इजरायल राष्ट्रबाट कहाँ भगाइदिन्छु रे, कहाँ पढिदिनुहोस् त, कहाँ, 13 पद, 16:13। पुर्खा तिमीहरूले र तिमीहरूको पुर्खाले नजानेको देशमा चाहिँ म तिमीहरूलाई के गर्नेछु, धपाइदिनेछु, र तिमीहरूले के गर्नेछौ त्यहाँनिर चाहिँ अरूहरूको भगवान्हरूलाई तिमीहरूले पुज्नेछौ, अनि त्यो समयमा म तिमीहरूलाई के देखाउँदिन, कुनै कृपा नै देखाउँदिन भनेर चाहिँ यहाँनिर अगमबानी गरिएको छ, होइन? अब हामीले हेर्छौँ भने इजरायलको पुर्खा अब्राहम कहाँबाट आउनु भयो त? अब्राहम बेबिलोनबाट हो नि, होइन? होइन, मिडल इस्टबाट हो नि, होइन? मिडल इस्टमा पर्छ कि। अब ल हेर्नुहोस् है त, अब त्यहाँबाट आउनु भएको तिम्रो पुर्खाले नदेखेको भनेपछि अब कहाँ कहाँ गयो त भन्दाखेरि है, अन्य अन्य अमेरिका, अफ्रिका, अन्य अन्य भनेको अब कता कता भयो, अब अन्य अन्य स्विजरल्यान्ड, होइन, अब अस्ट्रेलिया, अन्य अन्य देशहरूमा चाहिँ के भयो त भन्दाखेरि 70 AD पश्चात चाहिँ सबै जुजहरू चाहिँ के भयो, तितर बितर भए। अनि त्यहाँ चाहिँ तिमीहरूले के गर्ने छैन, अब त्यहाँनिर के गर्ने छैनौ, तिमीहरूले अरू अरूको भगवान्हरूलाई पुज्नेछौ, अरू देवताहरूलाई पुज्नेछौ, र म तिमीहरूलाई फेभर देखाउँदिनँ भनेर चाहिँ उहाँले भन्नुभएको छ। त्यसो हो भने सधैँ परमेश्वरले होइन यस्तै नै राख्नुहुन्छ र इजरायललाई, या परमेश्वरको अरू केही योजना छ? आउनुहोस् हामी त्यो कुरालाई हेर्नेछौँ। 15 पद पढिदिनुहोस् त।
तर इजरायलीहरूलाई उत्तर देशबाट जहाँ जहाँ उहाँले तिनीहरूलाई धपाउनु भएको थियो ती सबै देशहरूबाट निकालेर ल्याउनु हुने परमप्रभुको जीवनको शपथ भनी भनिनेछ, अनि म तिनीहरूलाई तिनीहरूकै देशमा फर्काएर ल्याउनेछु जुन देश मैले तिनीहरूका पिता पुर्खाहरूलाई दिएको थिएँ।
अब हेर्नुहोस् त, फेरि यहाँनिर चाहिँ 13 पदमा है हामीले हेरिहाल्यौँ, धपाउनेछु भन्नुभयो। फेरि 15 पदमा चाहिँ उहाँले के भन्नुभएको छ त, है म चाहिँ तिमीहरूलाई चाहिँ नर्थ, है कहाँबाट, ल्यान्ड अफ नर्थ, उत्तरको देशहरूबाट म तिमीहरूलाई ल्याउने छु, होइन? अनि तिमीहरू जहाँ जहाँ पुगेका छौ त्यो देशहरूबाट चाहिँ फेरि म तिम्रो पितालाई दिन्छु भनेर भनेको देशमा नै फेरि म फर्काएर ल्याउने छु भनेर भन्नुभएको छ। आमेन। अनि यो देश चाहिँ कुन हो त, फेरि इजरायलमै हो। तिमीहरू तितर बितर भए तापनि म तिमीहरूलाई फेरि फर्काएर चाहिँ लिएर आउँछु, तिमीहरूलाई म फेरि अनुग्रह गर्नेछु भनेर चाहिँ यहाँ परमेश्वरले भन्नुभएको छ। त्यसो हो भने इजरायललाई तहस नहस तितर बितर भएको अवस्थामा मात्रै उहाँले छोड्नुहुने छैन, तर उहाँले फेरि के गर्नुहुने रहेछ, फर्काएर ल्याउनुहुने रहेछ। अनि यही कुरा हामीले अघि नै हेरिसकेका छौँ, उहाँले फर्काउनु भएको पनि छ। आमेन। यो चाहिँ फेरि अगमवाणी पुरा भएको कुराहरू पनि छ, अहिले एकैछिन पछाडि हामी यी सबै कुराहरूलाई हेर्ने नै छौँ। अब 18 पद पनि पढिदिनुहोस् त।
अनि म मैले तिनीहरूको अधर्म र तिनीहरूको पापको दोब्बर बदला दिनेछु, किनकि तिनीहरूले मेरो देश अशुद्ध पारेका छन्, तिनीहरूले मेरो अधिकारको भागलाई घिनलाग्दा र घृणित वस्तुहरूका सिनुहरूले भरिदिएका छन्।
अब हेर्नुहोस् है, यहाँ के भनिएको छ त, ल्याउनु भन्दा अगाडि चाहिँ म के गर्छु, ल्याउनुभन्दा चाहिँ पहिला म के गर्छु भन्नुभएको छ यहाँनिर, ल्याउनु त ल्याउँछु म, फेरि तिमीहरूलाई फर्काएरै ल्याउँछु, त्यही देशमा ल्याउँछु, त्योभन्दा अगाडि चाहिँ डबल पनिसमेन्ट म पहिला दिन्छु, त्यस पश्चात मात्रै चाहिँ तिमीहरूलाई फेरि फर्काएर ल्याउँछु भन्नुभएको छ। आमेन। अब यो डबल भन्ने कुरा चाहिँ हामी आउँदा दिनहरूमा हामी हेर्ने नै छौँ, होइन? यो भनेको चाहिँ हामीले 1845 वर्ष परमेश्वरले फेभर गर्नुभएको थियो क्या इजरायलीहरूलाई, टिपेर राख्नुभयो हुन्छ कतै, हामी आउँदो दिनहरूमा पढ्दै गर्दा हामी अझै क्लियर हुन्छौँ। 1845 वर्ष परमेश्वरले फेभर गर्नुभएको थियो, ठ्याक्कै 1845 वर्ष नै फेरि चाहिँ के भएको छ त भन्दाखेरि उनीहरूको चाहिँ डिसफेभर पिरियड छ क्या। अनि जब यो सकिन्छ नि त्यस पश्चात मात्रै चाहिँ, सुन्नुहोस् है, त्यस पश्चात मात्रै चाहिँ म फेरि के गर्नेछु, इजरायलीहरूलाई फर्काएर आफ्नै भूमिमा ल्याउने छु भनेर चाहिँ उहाँले भन्नुभयो। बुझ्दै हुनुहुन्छ यतिसम्म? इजरायलीहरू स्क्याटर भए, अगमबानी पुरा भयो, हो फेरि फर्काएर ल्याउँछु उहाँले भन्दै हुनुहुन्छ, भन्नुभएको छ होइन वचनद्वारा, र 1845 वर्षको डिसफेभर पिरियड जब सक्यो त्यसपछि चाहिँ फेरि इजरायल राष्ट्रलाई चाहिँ परमेश्वरले फेरि के गर्नुभयो, फेभर गर्न सुरु गर्नुभयो है। ल अब हेर्नुहोस् है त, त्यसपछि के भयो त, सबैजना स्क्याटर भएकाहरू चाहिँ सबैजना चाहिँ के गर्न थाले, फेरि फर्किन थाले, बिस्तारै बिस्तारै चाहिँ कहाँ फर्किन थाले त, इजरायल राष्ट्रमा। अनि 1948 अनि मे 14th चाहिँ के भयो त भन्दाखेरि ए इजरायलले चाहिँ इन्डिपेन्डेन्स पायो, इन्डिपेन्डेन्स पायो है त। अनि यही कुरा चाहिँ अब्राहमलाई चाहिँ परमेश्वरले के गर्नुभएको थियो त भन्दाखेरि भन्नुभएको थियो, तैँले जहाँ जहाँ हेर्छस् जति जति देख्छस् ती सबै कुरा चाहिँ म तिम्रो सन्तानलाई चाहिँ म दिनेछु भनेर चाहिँ उहाँले भन्नुभएको कुरा चाहिँ पुरा भएको हामी देख्दछौँ। हेर्नुहोस् है, अब यो चाहिँ सबैभन्दा ग्रेटेस्ट मिराकल्स हो भनेर भन्दा पनि केही फरक पर्दैन क्या। इजरायलीहरू फेरि त्यही राष्ट्रमा फर्कनु चाहिँ है, सुन्दै हुनुहुन्छ, इजरायलीहरू त्यही राष्ट्रमा त्यही विश्वासमा कति वर्षपछि, लगभग 1700-1800 वर्षपछि फेरि त्यही ठाउँमा फर्कनु भनेको चाहिँ नि यो चाहिँ सबैभन्दा होइन हामीले ग्रेटेस्ट मिराकल्स हो भनेर भन्दा पनि फरक पर्दैन। किन आउनुहोस् अलिकति हामी हेर्नेछौँ। जस्तै उदाहरणको लागि हामी नेपालीहरू हौँ, अब हामी अमेरिकामा गयौँ भने होइन, अमेरिकामा गयौँ र केही समय हामी त्यहीँ बस्यौँ र अमेरिकनै हामी भयौँ भने हाम्रो रहनसहन नेपाली जस्तो हुन्छ कि अमेरिकनको जस्तो हुन्छ? अभियसली होइन र, रहनसहन चालचलन होइन, बोल्ने कुरादेखि लिएर जिउने तौर तरिकादेखि लिएर सबै कुरा फरक हुन्छ नि, हुँदैन र, हुन्छ नि होइन? जस्तै विदेशीहरूलाई तपाईँहरूले देख्नुभयो होला नि, उनीहरू चाहिँ क्रिस्चियन हो भन्छ होइन, उताको उनीहरूको देशमा त्यस्तै क्रिस्चियन हुन्छ, यहाँ आएपछि चाहिँ के हुन्छ, मूर्ति पूजा गरिरहन्छ, टिका लगाएर हिँडिरहन्छ होइन, केही समय आउँदै गर्दाखेरि पनि यस्तो कल्चर्सले चाहिँ प्रभाव पार्छ क्या मान्छेहरूलाई, होइन र, पार्छ भने अब हेर्नुहोस् त, इजरायलीहरू यत्रो वर्षसम्म अरू देशमा बस्दै गर्दाखेरि हो, बस्दै गर्दा त्यत्रो तौर तरिका सिकिसकेका हुन्छन्, तर पनि त्यही विश्वासमा इजरायलमा फर्कनु भनेको चाहिँ त्योभन्दा ठुलो मिराकल्स चाहिँ अरू कुनै हुन सक्दैन। बुझ्दै हुनुहुन्छ किन? अब हेर्नुहोस् है त, अब त्यो कहिले फर्क्यो त पहिलोपटक भन्दाखेरि यो चाहिँ 1878 जुन कुरा अघि नै मैले भने नि तपाईँहरूलाई, 1845 वर्षको डिसफेभर पिरियड चाहिँ जब अन्त भयो, त्यो अन्त भएको समय भनेको चाहिँ 1878 एडीमा थियो क्या। बुझ्दै हुनुहुन्छ, मैले तपाईँहरूलाई फेरि पनि भन्न चाहेँ यसको बारेमा हामी पढ्छौँ नै, नातिनुहोस्, तर 1878 चाहिँ के भयो, परमेश्वरको फेभर चाहिँ इजरायलीमा फर्केर आयो। बुझ्दै हुनुहुन्छ, 1878 याद गर्नुहोस् है ल। अब 1878 के भएको थियो त, अलिकति अब हामी घटनालाई तर्फ हामी जाउँ। यो 1878 चाहिँ हामीले हेर्छौँ भने चाहिँ रसिया टर्किस वार भइराखेको थियो। अब टर्किस ल्यान्ड भन्ने बित्तिकै चाहिँ हामीलाई के कुरा याद हुनु पर्दछ भने, यो चाहिँ पहिलेको अफगानिस्तान, इरान, इराक, साउदी अरेबिया होइन, यो सबै देशहरूलाई चाहिँ के भनेको थियो भने टर्किस ल्यान्ड भनेर भनिन्थ्यो। अब रसिया र त्यो टर्किस ल्यान्ड बिच चाहिँ युद्ध भइराखेको थियो होइन, युद्ध लडाइँ भइराखेको बेलामा चाहिँ टर्किसहरूलाई चाहिँ है, टर्किसलाई चाहिँ कसले मद्दत गर्यो त भन्दाखेरि, टर्किसहरूलाई चाहिँ ब्रिटिसर्सहरूले चाहिँ मद्दत गर्यो र टर्किसले चाहिँ के गर्यो त, त्यो वारलाई जित्यो। अब त्यो वारलाई जितिसकेपछि चाहिँ त्यो सबै टर्किस ल्यान्ड चाहिँ कसको हातमा गयो त, कसको अधिकारमा गयो त भन्दाखेरि ब्रिटिसर्सहरूको, ब्रिटिस एम्पायरको अधीनतामा गयो। हेर्नुहोस् है, अनि गयो, अब त्यहाँनिर गइसकेपछि चाहिँ अब त्यहाँनिर एउटा सङ्गठन चाहिँ अब खोलियो क्या। अब त्यो कसरी डिभाइड गर्ने त, अब कसलाई कति कति दिने जमिन, के गर्ने भन्ने कुरा अब त्यहाँनिर छलफल भयो के। त्यसको लागि गर्नको लागि चाहिँ एउटा सङ्गठन खोलियो, अनि त्यो सङ्गठनको नाम चाहिँ बर्लिन कङ्ग्रेस अफ नेसन भन्ने सङ्गठन चाहिँ खोलियो। के खोलियो अरे, बर्लिन कङ्ग्रेस अफ नेसन। अब खोलियो, अब यो खोलिसकेपछि चाहिँ त्यहाँनिरको चाहिँ मुख्य हेड होइन, हेड व्यक्ति चाहिँ को थियो त भन्दाखेरि बेन्जामिन डी इजरायल भन्ने, जसको नाम चाहिँ लोर्ड होइन बिकन्सफिल्ड भनेर पनि हामी चिन्दछौँ। भनेपछि बेन्जामिन डी इजरायल भन्ने चाहिँ कुन व्यक्ति थिए त भन्दा यहुदी व्यक्ति थिए त्यसको हेड हो। अनि त्यो भए पश्चात चाहिँ यहाँ चाहिँ हामी के कुरालाई देख्न सक्दछौँ त भन्दाखेरि, इजरायलमा चाहिँ अलिकति फेभर आएको हामी देख्न सक्दछौँ के। अनि त्यो ठ्याक्कै त्यो इयर चाहिँ कति रहेछ, त्यो इयर 1878 हो। 1878 चाहिँ अब के भयो त भन्दा, पहिलो पटक इजरायलीहरू चाहिँ लगभग 1700-1800 वर्ष पश्चात, 1800 वर्ष पश्चात नै हो, कहाँ फर्के? आफ्नो देशमा फर्के। सबैजना होइन, सबैजना होइन, 1800 वर्ष पश्चात फर्केको चाहिँ लगभग 11,000 ज्यूजहरू चाहिँ फर्के। अनि कहाँ सेटल गरे त, कुन ठाउँमा बसे त भन्दाखेरि पेट्टा टिक्बा भन्ने ठाउँ, जुन तपाईँहरूले देख्न सक्नुहुन्छ, हेर्नुहोस् त यसरी पेट्टा टिक्बा भन्ने ठाउँमा चाहिँ उनीहरू चाहिँ आएर के गरे, सेटलमेन्ट गरे। अब हेर्नुहोस् है, 1800 वर्षसम्म होइन, धेरै कयौँ वर्षसम्म कोही नबस्दाखेरि जमिन कस्तो हुन्छ? जमिन राम्रो हुन्छ, हराभरा सबै राम्रो हुन्छ? हुँदैन नि, होइन र? हुन्छ हुँदैन नि, कस्तो हुन्छ? हो, त्यस्तो ठाउँमा आउँदै गर्दा, मानव बस्ती नबसेको त्यस्तो ठाउँमा आउँदै गर्दाखेरि चाहिँ इजरायलको भूमिको यस्तो अवस्था थियो कि नि, त्यहाँ बस्दाखेरि मान्छे 10-12 दिन बस्दै गर्दा मलेरिया लाग्ने, विभिन्न रोगहरू लाग्ने, त्यस्तो प्याथेटिक क्या, एकदमै दर्दनाक अवस्था थियो इजरायलको। तर पनि ती व्यक्तिहरू चाहिँ आएर बसोबास गर्न थाले र बिस्तारै बिस्तारै चाहिँ है त्यहाँ भएको कुराहरूलाई चाहिँ उनीहरूले परिवर्तन गर्न थाले बिस्तारै बिस्तारै है 1878 किन परमेश्वरको फेभर फेरि यहुदीहरूमा फर्क्यो। अब हेर्नुहोस् है, यसलाई चाहिँ बाइबलमा हामीले हेर्छौँ भने आशाको ढोका भनेर पनि भनिएको हामी पाउँदछौँ, जुन कुरा होसे 2:15 हामी पाउँदछौँ। सिस्टर रोमीलाई होसे 2:15 पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। होसे 2:15 दानियल होसे, गाउनेछ, गाउनेछ। हेर्नुहोस् त यो 14 पदमा हेऱ्यो भने चाहिँ म तिमीहरूलाई फेरि फर्काएर ल्याउनेछु, त्यसलाई उजाड स्थानमा ल्याउनेछु भनेर यहाँ भनिएको हामी पाउँदछौँ। अनि फेरि फर्काएर चाहिँ परमेश्वरले ल्याउनु भयो, अनि त्यो घटना चाहिँ के हो त भन्दाखेरि आशाको ढोका चाहिँ बनिन पुग्यो। कहिले? 1878 AD। अब हेर्नुहोस् है त, अनि त्यो समयमा चाहिँ उनीहरूले के गरे त भन्दाखेरि नि त्यो ल्यान्डहरूलाई चाहिँ उनीहरूले चाहिँ किनेको छ के, अरब कन्ट्रीको मान्छेहरूसँग चाहिँ किनेर चाहिँ बसेको कुरा नि हामी देख्न सक्दछौँ, जुन कुरा यर्मिया 32:44 हामीले देख्न सक्दछौँ। हुन्छ, हाम्रो ब्रदर अमरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। अनि यर्मिया 33:10 चाहिँ त्यो ल्यान्ड है कस्तो अवस्थाको थियो त भन्ने कुरा चाहिँ पढिदिनु हुन हाम्रो सिस्टर मुनालाई अनुरोध गर्न चाहन्छु। पहिले यर्मिया 32:44। कैदबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु, तर के गर्नुपर्छ? उनीहरूले जमिन चाहिँ किन्नुपर्छ। अनि यो कुरा चाहिँ 1878 पश्चात चाहिँ भएको हामी देख्न सक्दछौँ। अब यर्मिया 33:10, अब त्यो अवस्थामा चाहिँ है मैले अघि नै तपाईँहरूलाई बताइसकेँ कस्तो थियो त है, कस्तो अवस्था थियो त इजरायलको, त्यो कुरा हामी हेर्नेछौँ। पढिदिनुहोस् त।
परमप्रभु यसो भन्नुहुन्छ, यही ठाउँमा जसको विषयमा तिमीहरू कुनै मानिस र कुनै पशु नरहने गरी यो उजाड छ भन्छौ, तिनै यहुदाका सहरहरूमा र यरुसलेमका सडकहरूमा जुन चाहिँ कुनै मानिस, कुनै बासिन्दा र कुनै पशु नरहने गरी उजाड छन्।
कुनै पशु, अनि यहाँ के भनेको छ, कुनै बासिन्दा कुनै मानिस नहुने गरेर चाहिँ उजाड छन्, हो त्यस्तो उजाड चाहिँ यर के अरे इजरायल चाहिँ भएको थियो। अब हेर्नुहोस् है, अब 1878 पश्चात चाहिँ फेभर आउन थाल्यो, र अघि नै मैले तपाईँहरूलाई बताइसकेँ, र इजरायलहरू ज्युजहरू चाहिँ फर्केर 11,000 ज्युज फर्केर चाहिँ के गरे उनीहरूले त्यहाँनिर होइन खेतीपातीहरू बिस्तारै बिस्तारै ती कुराहरूलाई अगाडि बढाउन थाले। अब त्यसो हुँदै गर्दाखेरि चाहिँ एउटा व्यक्ति, जो व्यक्तिको नाम चाहिँ थियोडर हर्जल भन्ने व्यक्ति चाहिँ आउनुभयो, र त्यो व्यक्तिले चाहिँ के गर्नुभयो त भन्दा जायोनिस्ट मुभमेन्ट भन्ने एउटा होइन एउटा मुभमेन्ट उहाँले चलाउनु भयो क्या, जायोनिस्ट मुभमेन्ट। त्यो मुभमेन्टमा चाहिँ उहाँले के गर्नुभयो त भन्दाखेरि इजरायलीहरूलाई चाहिँ आफ्नो देश फर्केर आऊ है, इजरायलीहरूलाई के अरे आफ्नो देशमा फर्केर आऊ भनेर चाहिँ उसले प्याम्पलेट्सहरू होइन लेखे, चिटहरू लेखेर चाहिँ उसले के गर्यो पब्लिस गर्न थाल्यो, र अनि त्यो व्यक्तिले जति पब्लिस गर्यो यहुदीहरू त स्क्याटर भएको थियो नि होइन, अन्य अन्य देशहरूमा थिए, जति उनीहरूकोमा पुग्यो अनि उनीहरू चाहिँ बिस्तारै बिस्तारै चाहिँ गरेर चाहिँ आफ्नो देशमा चाहिँ फर्किन थाले। व्यक्तिको नाम चाहिँ के रहेछ, थियोडर हर्जल भन्ने व्यक्ति। अनि त्यस्तो हुँदै गर्दाखेरि 1917 चाहिँ यो बेलफोर्ड डिक्लेरेसन भन्ने एउटा चाहिँ जुन छ त्यहाँनिर चाहिँ के भयो त त्यो डिक्लेरेसनमा चाहिँ भन्दाखेरि अब इजरायली देशलाई चाहिँ है इजरायल देशलाई चाहिँ सुन्नुहोस् है, इजरायल देशलाई चाहिँ के गर्नु पर्यो त अब भन्दाखेरि पूर्ण रूपले चाहिँ उनीहरूलाई चाहिँ इन्डिपेन्डेन्स हुनुपर्छ, लिगल्ली उनीहरूलाई फर्काइदिनुपर्छ उनीहरूको जमिन भनेर चाहिँ त्यहाँनिर पेटिसन अब दायरा भयो क्या, पेस भयो। सुन्दै हुनुहुन्छ, पेटिसन। पेटिसन भनेको चाहिँ के हो त भन्दा धेरै रिटन डकुमेन्ट हो, लेखिएको होइन, जुनमा चाहिँ के हो त धेरै मानिसहरूले चाहिँ साइन गरेको क्या। ल अब चाहिँ के गरिदिनुपर्छ, इजरायल देश चाहिँ इजरायलीहरूलाई फर्काइदिनुपर्छ। सुन्दै हुनुहुन्छ, यो चाहिँ पहिलो वर्ल्ड वार पश्चातको घटना हो। पहिलो वर्ल्ड वार कहिले भयो, 1914 AD भयो होइन, 1914 AD भयो। यो घटना चाहिँ कहिलेको हो त 1917 घटना हो। अब हेर्नुहोस् है, अब त्यो बेलामा चाहिँ के भयो त भन्दा चेम वेजम्यान भन्ने व्यक्तिको समयमा चाहिँ अब के भयो त भन्दाखेरि इजरायलीहरूलाई चाहिँ आफ्नो देश चाहिँ फिर्ता गरियो। चेम वेजम्यान भन्ने व्यक्ति को हुन् त, उहाँको बारेमा पनि अलिकति हामीले पृष्ठभूमि बुझ्न जरुरी छ। उहाँ चाहिँ यस्तो व्यक्ति हो जसले चाहिँ ज्युस व्यक्ति हो है, उहाँ यहुदी नै हो। को हो चेम वेजम्यान? यहुदी पहिलो कुरा, र उहाँले चाहिँ के कुरालाई फाउन्ड गर्नुभयो त भन्दा गन पाउडर फर्मुला, बुलेट्स हुन्छ नि बुलेट्समा त्यो लाग्ने त्यो भित्र पाउडर चाहिँ अब कसरी बनाउने भन्ने कुराको फर्मुला चाहिँ उहाँले इन्भेन्ट गर्नुभयो। बुझ्दै हुनुहुन्छ, अब त्यो इन्भेन्ट गरेकै कारणले गर्दाखेरि चाहिँ नि ब्रिटिसर्सहरूले चाहिँ नि वर्ल्ड वार फर्स्ट जितेको हो क्या। त्योभन्दा अगाडि चाहिँ के थियो भन्दाखेरि बम बारुदहरू त थियो तर गन चाहिँ थिएन क्या, गन चलाइँदैन थियो। यसो हुँदाखेरि चाहिँ चेम वेजम्यान भन्ने व्यक्तिले जब त्यो फर्मुला पत्ता लगाउनु भयो, त्यसपछि ब्रिटिसर्सहरूले चाहिँ बन्दुक बनाएर चलाएर पहिलो वर्ल्ड वार जित्यो होइन, पहिलो वर्ल्ड वार चाहिँ जित्यो। अब पहिलो वर्ल्ड वार जितिसकेपछि चाहिँ अब जित्यो नि त वर्ल्ड वार, ब्रिटिसर्सहरू एकदमै खुसी भयो, अब ल भन तिमीलाई के चाहिन्छ, तिम्रो कारणले गर्दा हामीले वर्ल्ड वार जित्यौँ, के चाहिन्छ तिमीलाई भनेर होइन चेम वेजम्यानलाई सोध्दै गर्दाखेरि चाहिँ चेम वेजम्यानले चाहिँ के भन्नुभयो भने जुन प्रमिस ल्यान्ड छ इजरायलहरूको प्रमिस ल्यान्ड चाहिँ फिर्ता गरिदिनुहोस् भनेर चाहिँ चेम वेजम्यानले चाहिँ भन्नुभयो क्या। बुझ्दै हुनुहुन्छ, कसले, चेम वेजम्यान। अब हेर्नुहोस् त, अब हामी भएको भए हामी के गर्थ्यौँ होला, सारा संसार त जित्यो होइन उसले गर्दाखेरि, त्यस्तो व्यक्तिले अब ल के चाहिन्छ भनेर माग्दै गर्दाखेरि हामीले के माग्थ्यौँ होला, धन दौलत पैसा होइन सबै देऊ मलाई भनेर भनेको भए पनि ब्रिटिसर्सले सबै दिन्थे क्या चेम वेजम्यानलाई, दिँदैन थियो र, दिन्थे नि। तर यहुदी होइन यहुदी भएको कुराले नाताले चाहिँ हेर्नुहोस् त, विश्वासयोग्य भएको कारणले गर्दा के गरिदियो त भन्दाखेरि फर्काइदिनुहोस् हो, के गरिदिनुहोस् फर्काइदिनुहोस् ल्यान्ड। अब त्यो समयमा हेऱ्यो भने लिग अफ नेसन भन्ने चाहिँ, अब यसको बारेमा हामीले म तपाईँलाई अलिकति बताउँछु, यो वर्ल्ड वार जब भयो नि, वर्ल्ड वार पछि चाहिँ लिग अफ नेसन बनिएको क्या, ताकि अब यस्तो वर्ल्ड वार चाहिँ यस्तो चाहिँ नहोस्, नियन्त्रण गर्न पर्छ, अब मान्छेको जनधनलाई चाहिँ क्षति हुन दिनु हुँदैन भनेर चाहिँ लिग अफ नेसन बनिएको हो क्या, बुझ्दै हुनुहुन्छ, बनेको हो। अनि त्यहीँनिर चाहिँ अब के भयो त, लिग अफ नेसनको सबैभन्दा मुख्य व्यक्ति चाहिँ नि त्यो व्यक्ति हुनुहुन्थ्यो, सुन्नुहोस् ल, त्यो व्यक्ति पनि यहुदी नै हुनुहुन्थ्यो क्या, मुख्य व्यक्ति। अनि त्यो व्यक्तिको नाम चाहिँ के हो त भन्दाखेरि, त्यो व्यक्तिको नाम चाहिँ जेनरल एलएन बी भन्ने व्यक्ति हुनुहुन्थ्यो क्या, लिग अफ नेसनको मुख्य व्यक्ति है, प्रेसिडेन्ट चाहिँ को हुनुहुन्थ्यो त भन्दाखेरि जेनरल एलएन बी। अब जेनरल एलएन बी पनि चाहिँ के हो त, यहुदी नै हुनुहुन्थ्यो, र माग्ने व्यक्ति पनि, दिनुहोस् न फिर्ता गरिदिनुहोस् भन्ने व्यक्ति पनि, चेम वेजमेन पनि को नै हुनुहुन्थ्यो, यहुदी नै हुनुहुन्थ्यो। हो, त्यो भइसकेपछि चाहिँ के भयो त भन्दाखेरि, इजरायल राष्ट्र चाहिँ अब ल अब लिगल्ली चाहिँ अब भयो है भनेर चाहिँ फेरि पनि फिर्ता गरेको हामी देख्न सक्दछौँ। यो चाहिँ इतिहासमा पुरा भएको छ। आउनुहोस् हामी केही पदहरूलाई अब हामी हेर्नेछौँ। यर्मिया 16:14 चाहिँ हाम्रो ब्रदर जोएललाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। यर्मिया 16:14 हेर्नुहोस् त, यहाँनिर फर्काएर ल्याउने छु त ल्याउने छु भन्नुभयो होइन, कसरी फर्काएर ल्याउनुहुन्छ त उहाँले भन्ने कुरा चाहिँ यहाँ गरिएको छ। हेर्नुहोस् त, 15:16 हामी हेर्छौँ भने चाहिँ उहाँले के पठाउँछु भन्नुभएको छ, मछुवा पठाउँछु भन्नुभएको छ। मछुवा पठाएर चाहिँ म के गर्नेछु, इजरायलीलाई फेरि फर्काएर ल्याउने छु। अर्को के पठाउने छु, हन्टर्स, आई विल सेन्ड हन्टर्स भन्नुभएको छ होइन, हन्टर्स, हन्टर्स भने के हो त, हन्ट गर्ने व्यक्तिहरू होइन, सिकारीहरू, सिकारी पठाउँछु भनेर उहाँले भन्नुभएको छ क्या। जब उहाँले यी कुरा दुईवटा कुरा पठाउनु भयो, त्यस पश्चात मात्रै चाहिँ इजरायलीहरू चाहिँ फर्केका हुन्। अब फिसरम्यान चाहिँ को हो त, फिसरम्यान भन्ने बित्तिकै फेरि साँच्चीकै माछा मार्ने मान्छे पठाउँछु भन्नुभएको होइन उहाँले। बाइबलमा हामीले हेर्छौँ भने फिसरम्यान कसलाई भनेको छ, फिसले केलाई जनाउँछ, हामीले हेरेनौँ र, रिभर जर्डन पढ्दै गर्दाखेरि हामीले पढेका थियौँ होइन, हामीले वचन सुनेका थियौँ, फिसले के कुरालाई जनाउँछ, माछाले मान्छेहरूलाई होइन र। पत्रुसलाई यीशुले के भन्नुभएको थियो, आओ मेरो पछि लाग, म तिमीलाई मान्छेको मछुवा तुलाउनेछु हो। अनि यो व्यक्ति चाहिँ अरू कोही नभएर फिसरम्यान, यो व्यक्ति चाहिँ को हो त भन्दाखेरि थियोडर हर्जल भन्ने व्यक्ति नै हो। अनि यो व्यक्तिले चाहिँ के गर्नुभयो, थोरै थोरै प्याम्पलेट्सहरू बाँड्नुभयो होइन, बाँड्दै गर्नु हुँदाखेरि पब्लिस गर्नुभयो। अनि त्यसो हुँदै गर्दाखेरि चाहिँ के हो, थोरै थोरै मान्छेहरू चाहिँ इजरायलमा, ए फर्किनुपर्छ अब हाम्रो प्रमिस ल्यान्डमा, पपिता पुर्खाले दिन्छु भनेको देशमा हामी फर्किनुपर्छ भनेर चाहिँ उनीहरू बिस्तारै बिस्तारै चाहिँ फर्केको हामी देख्न सक्दछौँ। अनि फिसरम्यान चाहिँ को हो, थियोडर हर्जल भन्ने व्यक्ति। अब हन्टर्स पठाउँछु भन्नुभयो, अब यो हन्टर भन्ने बित्तिकै हन्टर्स कस्तो हुन्छ, सिकारी चाहिँ एकदमै लखाटी लखाटी निर्दय तरिकाले मार्ने व्यक्ति भनेर हामी जान्दछौँ, जसरी हुन्छ पक्ड्ने होइन र, सिकार गर्ने भनेको हो कि होइन, हो यो सिकारी चाहिँ कोही नभएर चाहिँ, सिकारी चाहिँ को हो त भन्दा एडोल्फ हिटलर भन्ने व्यक्ति हो। को हो, एडोल्फ हिटलर। हेर्नुहोस् त, यहाँ बाइबलमा अगमबानी गरिएको छ, इतिहासमा घटेका कुराहरू, इजरायलसँग जोडिएका कुराहरूमा हेर्नुहोस् त के छ, परमेश्वरले धेरै कुराहरूको चाहिँ अगमबानी गर्नुभएको छ र वचनमा लेखिएको हामी पाउँदछौँ। अनि एडोल्फ हिटलरले चाहिँ यस्तो हन्टर थियो, यति यति घृणा गर्थ्यो कि युदीहरूलाई, यति घृणा गर्थ्यो कि अनि उसले चाहिँ के गरे त उसको समयकालमा चाहिँ उसले 60 लाख यहुदीहरूलाई चाहिँ मारे, हन्टर्स। अनि उसले कसरी मार्थे त भन्दा कन्सन्ट्रेसन क्याम्प्स उसले चाहिँ बनाएको थियो हो युरोपमा। अनि त्यो कन्सन्ट्रेसन क्याम्पमा चाहिँ एउटा ग्यास चेम्बर भन्ने थियो, अब तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, हेर्नुहोस् त सानो रुम होइन। यो रुममा चाहिँ के गर्ने त भन्दा धेरै मान्छेहरूलाई राख्ने, यी भित्रबाट हेर्दाखेरि चाहिँ यस्तो कहीँबाट ग्यास चेम्बर जस्तो चाहिँ, अब यो रुममा कुनै झ्यालहरू छैन र भित्रबाट ढोका लाउँदाखेरि चाहिँ यस्तो अँध्यारो हुने क्या। अनि टन्नै मान्छे 150-200 मान्छे कोचेर राख्ने र पोइजनस ग्यास चाहिँ छोडिदिने। अनि मान्छे चाहिँ चिल्ला एकदमै चिच्चाएर होइन गाह्रो गरेर चाहिँ त्यहाँनिर मरेको हामी देख्न सक्दछ। अनि यही ग्यास चेम्बरमा चाहिँ, यही ग्यास चेम्बरहरूमा हालेर चाहिँ यो उसलाई कतिजनालाई मारे त भन्दा है यहुदीहरूलाई 60 लाख युदीहरूलाई चाहिँ हिटलरले मार्यो। हिटलरले एकदमै घृणा गर्ने, एकदमै घृणा गर्ने युदीहरूलाई। अहिले पनि जर्मनको मान्छेहरूलाई, जर्मनीको मान्छेलाई सोध्नुभयो भने हिटलर मनपर्छ भने नामै नलिनुहोस् भनेर पनि अहिले व्यक्तिहरूले भन्छ के होइन। मैले एउटा व्यक्ति भेटेको थिएँ, तपाईँहरू कतिजनाले भेट्नु भएको छ, त्यस्तो भन्छ भनेर जर्मनीकै व्यक्तिले भन्नुभएको थियो क्या मलाई है, यस्तो अवस्था छ। अब हेर्नुहोस् है, अनि त्यो क्रिमेटोरियम भन्ने ठाउँ पनि बनाएको थियो जुन कुरा तपाईँहरूले यो देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् त, यही ऊहरूमा चाहिँ हालेर चाहिँ मान्छेलाई लिएर जाने र लिएर गएर चाहिँ के गर्ने, यसरी पोस्टमार्टम गर्ने, पोस्टमार्टम। अब यो भने किन पोस्टमार्टम गर्थ्यो त भन्दाखेरि, जब थाहा भयो है, जब हिटलरलाई थाहा भयो कि योदीहरू त एकदमै धनी धनी मान्छेहरू, अब धन लुट्छ सबै कुरा हुन्छ भनेर योदीहरूले यो गरिसकेपछि चाहिँ के गर्थ्यो भने, उसले आफ्नो सबै खाने के अरे यो सुन ऊहरू भनेको चाहिँ भित्र स्टोर गरेर राखे के, खाएर निलेर। त्यो भएको कारणले गर्दा चाहिँ ए यिनीहरूले यस्तो गर्ने भनेर चाहिँ हिटलरले चाहिँ के गर्यो त थाहा पायो, अब यहाँनिर पोस्टमार्टम गर्ने ठाउँमा लिएर आएर चाहिँ चिर्दै सबै कुरा निकाल्दै जलाउँदै, चिर्दै निकाल्दै जलाउँदै। अनि यो चाहिँ लगभग 4 वर्षसम्म चाहिँ के भयो त कहिले पनि निभेन, यहाँनिर चाहिँ हाल्ने जलाउने, हाल्ने जलाउने। हेर्नुहोस् त 60 लाख भनेको यहाँ हो, 24/7 आवर्स चाहिँ बर्निङ गऱ्यो क्या। यो चाहिँ कसले बनायो त, जर्मन सोल्जर्सहरूले नै बनाएको, जहाँ चाहिँ बर्निङ अफ बडिज, बडिजहरूलाई चाहिँ पुरै जलाउने काम गर्दथ्यो। 4 वर्षसम्म कन्टिन्यू जल्यो भने, 24/7 आवर्स जल्यो भने चाहिँ याद गर्नुहोस् त। अब त्यसको एसेस चाहिँ के गरेर त फाल्यो, ए यहाँनिर यो यही ठाउँमा चाहिँ स्टोर गरेर चाहिँ राखिएको छ। अहिले पनि यो कुरा हामी देख्न पाउँछौँ यदि हामी त्यहाँ गयौँ भने। अब हेर्नुहोस् है, यस्तै बेडहरूमा चाहिँ राखेका थिए योदीहरूलाई। अनि खानेकुरा कस्तो त, अलिकति होइन आधी लिटर हर्बल टी दिने दिनमा एकपटक होइन। त्यसपछि के गर्ने, 1 स्लाइस अफ ब्रेड, एउटा 1 पिस ब्रेड दिएर राख्ने, पाउरोटी दिएर हो, यसरी चाहिँ यिनीहरूलाई राखिएको थियो। यिनीहरूको टाउकोमा भएको होइन सबै कपालहरू चाहिँ निकालिदिन्थ्यो, मुन्डन गरिदिने भन्ने जस्तै होइन, सबै निकालिदिन्थ्यो। अनि त्यो निकालिएको हेयर्सहरूले चाहिँ के गर्ने, उनीहरूको लागि कार्पेटहरू होइन, जर्मन सोल्जर्सहरूको लागि कार्पेट के चाहिन्छ त्यो कुराहरू बनाउने गर्दथ्यो। यिनीहरूको सुजहरू यसरी उरुङ बनाएर राखिएको छ, अहिले पनि हामी यो कुरालाई देख्न सक्दछौँ। उनीहरूको बन्स स्कल्स हो, हड्डीहरू, खोपडीहरू अहिले पनि त्यहाँनिर छ, यसरी नै राखिएको छ। अब बच्चाहरूलाई चाहिँ के गर्थ्यो त भन्दाखेरि, बच्चा नाजी, नाजी भन्थ्यो क्या जर्मनको, जर्मनी सोल्जर्स, हिटलरको सोल्जर्सलाई चाहिँ नाजी भनेर, फौजी भनेर भनिन्थ्यो। अनि त्यो नाजी फौजीहरू, अब जुन बच्चाहरू छ नि युदीको बच्चाहरू, त्यो बच्चाहरूमा चाहिँ एक्सपेरिमेन्ट गर्ने क्या, अब यो होइन मान्छे चाहिँ एनिमल्ससँग मिक्स भयो भने कस्तो हुँदो रहेछ, के जन्मिन्छ, के हुँदछ, इन्जेक्सनहरू होइन विभिन्न थरीको कुराहरू लगाउँदै गर्दाखेरि के हुन्छ होला भनेर चाहिँ नि युदीको बच्चाहरूमा चाहिँ टेस्ट गरिन्थ्यो क्या। अब आज हामीले हेर्छौँ भने नयाँ इन्जेक्सन चाहिँ कसलाई लगाएर गर्छ त, चेक गर्छ त भन्दा सबैभन्दा पहिले मुसालाई, किन म्यामल हो, बच्चा जन्माउँछ नि होइन मान्छेलाई। एउटा अब म्यामल भइसकेपछि चाहिँ एउटै के फरक, उसलाई मुसालाई इफेक्ट गर्छ भने मान्छेलाई नै इफेक्ट गर्न सक्छ, तर गर्दैन भने चाहिँ के हुन्छ, मान्छेलाई पनि इफेक्ट नगर्न सक्छ भनेर पहिलो इन्जेक्सनहरू सबै कुराहरू चाहिँ कसलाई ट्राई गरिन्छ, मुसालाई। तर यो समयमा चाहिँ नाजी फौजीको सबै एक्सपेरिमेन्ट गर्ने व्यक्तिहरू चाहिँ को थियो, यहुदीको सानो सानो बच्चाहरू, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यसरी चाहिँ यिनीहरूलाई एकदमै सताइएको थियो तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँ हेर्छ भने अघि नै मैले तपाईँहरूलाई बताइसकेँ यिनीहरूको छाला निकाल्ने, छाला निकालेर त्यो सोल्जर्सको लागि होइन अब बेल्ट बनाउने, जुत्ता बनाउने, ज्याकेट बनाउने यस्तो कामहरू हुन्थ्यो। कसको निकालेर? युहुदीहरूको। अब यति मात्र होइन कि यिनीहरू यति घृणा गर्थ्यो कि डोर म्याट हुन्छ नि, डोर म्याट चाहिँ इजरायलीको झन्डा हुन्थ्यो क्या, त्यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। हेर्नुहोस् त कति घृणा गरेको, कति घृणा गर्थ्यो। अब यस्तो भएपछि परमेश्वरले के भन्नुभयो? आई विल सेन्ड हन्टर्स। हन्टर्स जब उहाँले पठाउनु भयो त्यस पश्चात चाहिँ के भयो त भन्दाखेरि नि सबै धेरै मान्छेहरू चाहिँ अब हामी अरूको देशमा भएको कारणले गर्दा हामीलाई यसरी हामीलाई सताएको छ, यसरी गाह्रो बनाएको छ। अब हामी आफ्नै देशमा फर्केर छौँ। कहाँ छौँ? अब हामी आफ्नै देशमा फर्केर छौँ। अब सबै हेर्नुहोस् त जता जता मान्छेहरू थिए नि, जब परमेश्वरले हन्टर पठाउनु भयो नि त्यसपछि के गर्यो? म फर्काएर ल्याउँछु। दुईवटा भन्नुभएको थियो नि, फिसर्स लिएर, फिसर्स पठाएर फर्काएर ल्याउँछु, हन्टर्स लगाएर फर्काएर ल्याउँछु। अब जब हन्टर्स लाग्यो नि त्यसपछि चाहिँ के भयो? इजरायलीहरू चाहिँ फर्केर आयो। कहाँ आयो, कसरी आयो त फर्केर? आउनुहोस् हामी त्यो कुरालाई हेर्नेछौँ। यर्मिया 31:8-9 हाम्रो सिस्टर सुनितालाई पढिदिनु हुन अनुरोध गर्न चाहन्छु। यर्मिया 31:8-9 हेर्नुहोस् त यहाँ के भन्नुभयो उहाँले, देशहरूबाट फर्काएर म ल्याउनेछु, होइन फर्काएर ल्याउनेछु। अनि त्यसपछि कसरी आउँछ अरे उनीहरू? हाँस्दै आउँछ अरे, हाँस्दै आउँछ भनेको छ यहाँ। को को आउँछ? लुला, लङ्गडा, होइन स्त्री वेदनामा परेर चिच्याउँदै हो, के गर्दै आउँछ अरे उनीहरू? ठुलो जमातमा चाहिँ फर्कने छन् भनेको छ। कसरी आउने छन्? रुँदै रुँदै फर्कने छन्। कसरी? रुँदै रुँदै, है अन्तर, कसरी के गरेर? अन्तर बिन्तीको साथमा चाहिँ यिनीहरू फर्कने छन् भनेर चाहिँ अगमवाणी भएको थियो र उनीहरू फर्के पनि, होइन यो कुरा हामी हेर्नुहोस् है। अगमवाणीको साथ साथमा अगमवाणी भइएको छ, कयौँ वर्ष अगाडि यर्मिया अगमवक्ताले गर्नुभयो, होइन यो कुराहरू चाहिँ पुरा भइराखेको हाम्रै आँखाले हामी देख्दैछौँ। इतिहासमा यी कुराहरू भएका छन् र पुरा भएका पनि छन्। अब हेर्नुहोस् है, ठुलो जमातमा चाहिँ फर्कने छ। अनि के भयो त भन्दाखेरि, हामीले अघि नै हेरिसक्यौँ 1800 वर्ष पश्चात चाहिँ है इजरायलमा चाहिँ के भयो? रेन पऱ्यो क्या, झरी आयो 1878। कहिले? 1878 चाहिँ के भयो? 1800 वर्ष पश्चात चाहिँ झरी आयो। अब हेर्नुहोस् है, बाइबलमा हेर्छौ भने झरीको ठुलो महत्त्वपूर्ण छ। परमेश्वरले के भन्नुभयो? यदि तिमीहरूले मेरो आज्ञा पालन गर्दैनौ भने म तिमीहरूलाई झरी पठाउँदिन, हो झरी पठाउँदिन भनेर भन्नुभएको थियो क्या परमेश्वरले। अनि बाइबलमा दुईवटा झरीको विषयमा हामीले उल्लेख गरेको पनि हामी पाउँदछौँ है। पहिलो झरी, दोस्रो झरी, कटनी गर्नको लागि र फल फलाउनको लागि दुईवटा झरी परमेश्वरले पठाइदिनुहुन्थ्यो। 1878 चाहिँ के भयो त पहिलोपटक फेरि 1800 वर्ष पश्चात चाहिँ झरी परेको हामी देख्न सक्दछौँ। अब हेर्नुहोस् है, 50-60 वर्ष पहिलेको इजरायल र अहिलेको इजरायल हेऱ्यौँ भने चाहिँ हामीले धेरै आकाश पताल फरक र भिन्नता हामी देख्दछौँ। हेर्नुहोस् त त्यहाँनिर 1963 देख्नुभयो, 1865 बिफोर, ए हेर्नुहोस् त अहिले नाउ इजरायल हेर्नुहोस् त कस्तो छ अहिले, जेरुसलेम, अहिलेको जेरुसलेम कस्तो छ र 1865 जेरुसलेम कस्तो थियो अहिले हेर्नुहोस् त, आकाश पताल फरक छ होइन र विदिन 50-60 इयर्समा हेर्नुहोस् त कति चाहिँ उच्च भएको छ, कति कुरा परमेश्वरको फेभर आएको छ नि त इजरायलमा, होइन परमेश्वरको के आयो? फेभर आयो नि त, होइन। अब हेर्नुहोस् है, इजरायली चाहिँ यस्तो देश हो जहाँ चाहिँ मोडर्न टेक्नोलोजिजहरूले चाहिँ होइन एकदमै अब राम्रो राम्रो उपकरणहरू है अहिलेको मोडर्न उपकरणहरू चाहिँ बनेको छ। ड्रिप इरिगेसन सिस्टम, स्प्रिङ्कल सिस्टम भन्ने हामीले देख्छौँ नि हाम्रो घरतिर पनि मान्छेले यसो यसो पानी घुम्छ नि, त्यो घुमेर पाइपबाट चाहिँ अटोमेटिक यिनीहरूले के गरिदिन्छ पानी छरिदिन्छ क्या। पहिला त इरिगेसन लाउनु पर्थ्यो, पुरै पानी यहाँ लिएर आएर नहर बनाएर होइन त्यस्तो थियो नि त होइन, तर अहिले हेर्छौँ भने चाहिँ यस्तो आफै अटोमेटिकली रिमोट थिचिदियो, जति पानी पठाउन मिल्छ टक्क जान्छ भिजाइदिन्छ, यस्तो सिस्टमहरू चाहिँ कसले इन्भेन्ट गरे त भन्दाखेरि इजरायलीहरूले, ज्युज, यहुदी, कसले, यहुदी होइन। अब अनि त्यसपछि अनि अब हेर्नुहोस् त ठुलो ठुलो ट्र्याक्टर्सहरू जोत्नको लागि हेर्नुहोस् त एकर्स अफ एकर्स ल्यान्ड रोपनी रोपनी पनि एउटै ट्र्याक्टरले जोतिदिने होइन, त्यस्तो कुराहरू पनि उपकरणहरू पनि बनाए कसले, यहुदीहरूले। फल टिप्नेदेखि लिएर फल है बिउ रोप्नेदेखि लिएर होइन काट्नेदेखि लिएर सबै कुराको लागि चाहिँ नयाँ नयाँ उपकरणहरू चाहिँ बनाए। अब हेर्नुहोस् है इजरायल कस्तो देश हो, मरुभूमि होइन र, तर मरुभूमि भए तापनि नि इजरायलमा यति धेरै गहुँ धान गहुँ फल्छ कि उनीहरूले बाहिर बाहिर एक्सपोर्ट गर्छ क्या, मरुभूमि हो नि होइन र। हाम्रो देशमा यो अब ल्यान्ड अफ के भन्छ एग्रिकल्चर भन्छ होइन होइन, तर पनि अर्काको देशबाट लिएर आएर हामी खानुपर्छ। तर इजरायल कस्तो देश हो, जुन चाहिँ मरुभूमि भएको देश हो तर पनि उनीहरूले चाहिँ बाहिर चाहिँ एक्सपोर्ट गर्छ के, बुझ्दै हुनुहुन्छ, यति धेरै ब्लेसिङ्स चाहिँ इजरायलमा छ। अब हेर्नुहोस् है फ्रुट्सको कुरा गर्नुपर्दाखेरि फ्रुट्स पनि एकदमै राम्रो, मैले सुनेको थिएँ टोमेटोज 7 दिनसम्म बाहिर राख्यो भने पनि केही हुँदैन अरे इजरायलको, यहाँ हाम्रो त 2-3 दिन राख्यो फ्रिजमै राख्यो पनि कुहिन थाल्छ, त्यस्तो फल है त्यस्तो ऊहरू भेजिटेबल्सहरू चाहिँ के हुँदछ त भन्दाखेरि इजरायलमा फल्दछ। अहिलेको कुरा हामी हेर्दैछौँ, फ्रुट्स फ्लावर्स भेजिटेबल्स सबैको है एक्सपोर्ट गर्ने कन्ट्री पनि हो। अब हेर्दा क्याटलको कुरा हेर्नुहोस् त, पहिल्यैदेखि इजरायल त कस्तो देश हो जहाँ चाहिँ क्याटल्सहरू चाहिँ होइन अब गाई बस्तुहरू पालिने ठाउँ थियो, अहिले पनि यति पालिन्छ यति धेरै छ यति धेरै फस्टाएको छ। अब यी सबै कुराहरू कसरी भयो त, यी सबै कुरा कसरी यति विकसित हुन पुग्यो त भन्दाखेरि, एउटा पहिलो प्राइम मिनिस्टर पिएम जुन चाहिँ डेभिड बेन गोरियन भन्ने व्यक्ति, ऊ चाहिँ एकदमै बाइबलमा बिलिभ गर्ने व्यक्ति, बाइबललाई विश्वास गर्ने व्यक्ति भएको कारणले गर्दाखेरि उसले चाहिँ के गरे त, जब पिएम भए प्राइम मिनिस्टर जब बने नि, साइन्टिस्टहरूलाई धेरै पढेको व्यक्तिहरूलाई विद्वानहरूलाई सबैलाई बोलाएर चाहिँ ठुलो मिटिङ गरे, अनि मिटिङ गरिसकेपछि चाहिँ के गरे त भन्दाखेरि बाइबलमा जुन जुन कुरा जहाँ जहाँ लेखिएको छ त्यही त्यही अनुसार चाहिँ हामीले विकास गर्ने इजरायल भनेर चाहिँ पिएमले चाहिँ सुरुवात गर्नुभयो क्या। अनि त्यो हामी जुन कुरा हामी व्यवस्थाको पुस्तकमा हामी देख्न सक्दछौँ होइन, दुध र मह बग्ने देश जहाँ चाहिँ के पाइन्छ त भन्ने कुरा यहाँ प्रशस्तै लेखिएको छ हो, जहाँ जहाँ जे जे कुरा लेखिएको छ त्यही अनुसार चाहिँ विकास हुँदै गयो है। विकास गर्दै गर्दाखेरि चाहिँ के भयो त भन्दा इजरायली चाहिँ अहिले एकदमै इजरायल राष्ट्र चाहिँ एकदमै फल्दो फुल्दो वृद्धि भएको हामी देख्न सक्दछौँ। अब यिनीहरूको लागि पानीको स्रोत चाहिँ के थियो त भन्दाखेरि एउटै रिभर थियो, रिभर रिभर जर्डन होइन, जर्डन रिभर थियो। अब जे रिभर जर्डनको वरिपरि हामीले हेर्छौँ भने कस्तो ठाउँ थियो भनेर उत्पत्ति 13:10 हामी पाउँदछौँ क्या, लोतलाई चाहिँ लोतले यसो हेऱ्यो क्या रिभर जर्डनको वरिपरि भएको ठाउँ हेर्दै गर्दा चाहिँ अदनको बगैँचा जस्तो देख्यो क्या, उसले मिश्र जस्तो चाहिँ देख्यो क्या, ल्यान्ड अफ इजिप्ट जस्तो उसले देख्यो, पुरै हरियाली भरिभराउ भएको। त्यही भएको कारणले गर्दा चाहिँ ऊ कहाँ गए त, लोत चाहिँ त्यहाँ त्यो ठाउँमा गएको हामी देख्न सक्दछौँ। त्यसो हो भने यही पदलाई हेरेर ए यो वरिपरि त के हुँदो रहेछ त यसरी गरिन्थ्यो नि होइन, यस्तो थियो नि रिभर जर्डनको वरिपरि हुने ठाउँमा यो कुराहरू हुन्थ्यो भनेर सबै कुरा चाहिँ लिएर चाहिँ पानीको सोर्सहरू पनि बनाए होइन, ती कुराहरू गरेको हामी देख्न सक्दछौँ। अनि वेल्सहरू बाइबलमा छ नि होइन, वेल इनारहरू चाहिँ खनिएको थियो नि होइन, हो त्यही ठाउँमा चाहिँ इनारहरू खनिएर चाहिँ के गरे त फेरि पानीको लागि चाहिँ फेरि इनारहरू खने पानी निकाले। अब त्यसपछि ट्रीहरूको कुरा गर्नुपर्दा लेबनन ट्री, लेबनन होइन कस्तो थियो त, सेडर सेडर भन्छ नि अक्कासियाको काठ, जुन हामीले ट्याबर्नेकल पढ्दाखेरि अक्कासियाको काठ चलाइएको थियो ट्याबर्नेकल बनाउँदा भन्ने कुरालाई हामीले हेरेका थियौँ। अब त्यो कहाँ पाउँछ त लेबननमा, अब त्यहाँ के गरे त अक्कासिया वुड लगेर रोपे, उनीहरूले सेडर्स लगेर रोपे, अब के भयो राम्ररी फल्यो होइन राम्रो भयो। अब रोज पाउने ठाउँ कहाँ थियो त, त्यो पनि पत्ता लगाए बाइबलमा हेरेर, अब त्यहाँनिर रोज फ्लावर्स रोप्न थाल्यो, अब त्यहाँ राम्रो हुन थाल्यो हो। अलिभ ट्री कहाँ पाउँथ्यो, अलिभ ट्री माउन्ट अलिभमा, माउन्ट अलिभमा लगेर उनीहरूले के गरे अलिभ ट्रिजहरू रोप्न थाले, अब फेरि फस्टाउन थाले। हेर्नुहोस् त यस्तो यस्तो गरेर चाहिँ बाइबल अनुरूप चाहिँ विकास गरे। अब अहिलेको मोडर्न टेक्नोलोजिजहरू सबै यहाँ तपाईँले देख्न सक्नुहुन्छ, युएसपी, लिथियम ब्याट्रिज, सोलर प्यानल, यी सबै कुराहरू चाहिँ कसले इन्भेन्ट गरे त भन्दाखेरि ज्युज, यहुदी। कसले, यहुदी। अहिले हामीलाई कति सजिलो छ होइन, पेन ड्राइभ सट्टा हालेर काम गर्न, फाइल फाइलहरू हाल्नको लागि, यी सबै कुराहरू चाहिँ यहुदीहरूले नै गरेका हुन्। माइक्रोसफ्ट हेर्नुहोस् त, त्यसपछि मार्क जो फेसबुक, डेल, फिलिपी होइन फिलिप, त्यसपछि लिभाइज, ए लिभाइज बाइबलमा छ नि लेवी, लेवी भनेको, लेवी भनेको 12 छोरामध्ये एउटा होइन र 12 ट्राइब्समा एउटा ट्राइब होइन, त्यहीँबाट नाम लिभाइज राखेको छ, जिन्स होइन, यी सबै कसले, ज्युस, ए फाइटर प्लेन, अनि त्यसपछि ड्रोन, यी सबै कुराहरू चाहिँ योदीहरूले नै बनाएका हुन्। अहिलेको 20 शताब्दीको होइन एकदमै मोडर्न उपकरणहरू सबै कुराहरू चाहिँ म्याक्सिमम् यहुदीहरूले नै बनाएका हुन्। सबै राष्ट्रको यो होइन साइन्टिस्टहरू र इजरायलको साइन्टिस्ट जोड्यो भने चाहिँ इजरायलमा नै धेरै साइन्टिस्टहरू चाहिँ पाउन सक्दछौँ होइन, चाहिँ जासुसी गर्नेदेखि लिएर सबै। अब अर्को कुरा, जब 10 क्लास पास गर्दछ इजरायल, इजरायलमा बस्ने व्यक्तिहरूले 2 वर्ष चाहिँ राष्ट्रको लागि चाहिँ सेवा गर्नुपर्छ भनेर आर्मीमा जागिर खानै, आर्मीमा काम गर्नै पर्छ, यस्तो देश छ, राष्ट्र छ। हेर्नुहोस् त 2 वर्ष सबै चलाउनै सिक्छ, सबै कुरा 2 वर्ष गर्नै पर्छ देशको लागि, अहिले हामीले देख्यौँ नि होइन। त्यही भएर गाजाको र अहिले उसमा लडाइँ पर्दै गर्दाखेरिको सबैजना बन्दुक लिएर उत्रेको योदीहरू फर्केर आएको, देशको लागि लड्नुपर्छ भनेर फर्केर आएको, तपाईँहरूले देख्नुभयो नि होइन, उनीहरू इन्स्टेन्टली फाइट गर्न सक्छ क्या, किन दुई वर्ष ट्रेनिङ गरेको छ नि त, 10 कक्षा पढ्ने बित्तिकै दुई वर्ष त गर्नै पर्छ, यस्तो कुराहरू चाहिँ हामी देख्न सक्दछौँ। अब यसो हुँदै गर्दाखेरि चाहिँ अन्य देशहरूमा चाहिँ होइन अब इम्प्लोइमेन्ट रेट चाहिँ अब के छ, एकदमै नभएर अनइम्प्लोइमेन्ट होइन, जागिर नभएर एकदमै अप्ठ्यारो अवस्था थियो भने इजरायलमा चाहिँ त्यस्तो हुँदै गर्दाखेरि, विकसित हुँदै गर्दाखेरि चाहिँ सिङ्गल डिजिटमा चाहिँ आयो। यसो हुँदै गर्दाखेरि हेर्नुहोस् है, यसो यस्तो अब घटना हुँदै गर्दाखेरि चाहिँ एउटा व्यक्ति योसा आराफात भन्ने व्यक्तिले चाहिँ के गरे त भन्दाखेरि, प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन भन्ने एउटा सङ्गठन खोले, र खोलेर चाहिँ उसले चाहिँ के गरे त, ए यो देश चाहिँ जुन ऊ इजरायलमा इजरायलीहरू बसिरहेछ यो हाम्रै हो, यो प्यालेस्टाइन नै हो भनेर चाहिँ अब के गर्न थाले, अब घोषणा गर्न थाले, हेर्नुहोस् है घोषणा गर्न थाले। अब इजरायलीहरूले मागेको हेर्नुहोस् है, त्यो रातो तपाईँहरूले देख्नुभयो नि, 1922 ब्रिटिस म्यान्डेट यो उसमा चाहिँ उनीहरूले मागेको देश चाहिँ अब त्यो जति पनि रातो लगाएको छ सबै मागेको के इजरायलीले, तर कति पाए त, जुन यो तपाईँहरूले रातो यति सानो देख्नुभयो नि त्यति देश मात्रै चाहिँ कसले पाए, इजरायलले पाए। त्यही भएर म्याप पनि अघि हामीले हेरिराखेका छौँ, धेरै ठाउँमा यस्तो परेको माछा काइट जस्तो छ के होइन, काइट जस्तो सेपको होइन, हो त्यति मात्रै 1% उनीहरूले मागेको जम्मा 1% मात्रै ल्यान्ड इजरायलीले फिर्ता पाए। अब किन त भन्दाखेरि, त्यो समयमा जब वर्ल्ड वार भएको थियो नि, त्यस पश्चात चाहिँ के भयो त भन्दा, ओयल चाहिँ, ओयलको खानी चाहिँ त्यहाँ मिडल इस्टमा भेटियो क्या। त्योभन्दा अगाडि त मान्छेहरू सबैजना स्टिम इन्जिन चलाउँथ्यो, अब तर ओयल्स आइसकेपछि त्यसको डिमान्ड बढ्न थाल्यो, वर्ल्ड पावरले होइन संसारको सबै उहरूले चाहिँ के गर्यो, इजरायलीहरूलाई अब त्यो सबै फिर्ता गर्नु हुँदैन, थोरै मात्रै दिनुपर्छ भनेर भएको कारणले गर्दाखेरि चाहिँ अब थोरै जमिन इजरायलले पाए, बाँकी सबै चाहिँ कसले पाए त भन्दाखेरि अरब नेसन्सहरूले पाए। यसै कारणले गर्दा अहिले अरब नेसन्सहरूले ओयल एक्सपोर्टर्स है, ओयललाई पठाउने काम होइन गर्ने काम चाहिँ कसले गर्छ त भन्दाखेरि, अहिले पनि हामीले हेर्छौँ भने मिडल इस्टमा भएको कन्ट्रिजहरूले नै हो होइन र। अब 1948 मा चाहिँ अब यिनीहरू के भयो त भन्दा इन्डिपेन्डेन्स पाए। 1878बाटै फेभर त पाएको हो, आएको हो, होइन? 1917मा अब ल तिमीहरूको लिगल्ली अब तिमीहरूको भयो भनेर भनेको पनि हो, तर इन्डिपेन्डेन्स चाहिँ कहिले पाए त उनीहरूले? 1948 मे 14, मे 14मा उनीहरूले इन्डिपेन्डेन्स पायो। मे 15 बिहान पख 6 बजे नै है 6 वटा राष्ट्रहरू, अरब राष्ट्रहरू मिलेर चाहिँ अट्याक गरे क्या इजरायललाई, है? आज पाए भोलि बिहानै एट्याक गरे, एट्याक गरेर खतम गरिदिने अब भनेर अरब नेसन्सहरूले। हेर्नुहोस् त, त्यस्तो गर्दाखेरि पनि केही गर्न सकेन। परमेश्वरले चाहिँ के गर्नुभयो? जोगाउनु भयो, होइन? त्यस पश्चात फेरि हामीले हेर्छौँ 6 दिनको वार चलेको छ 1967मा, होइन? 1967मा वार चलेको छ। 1948 कुरा हामीले गऱ्यौँ, अहिले कति 1967मा पनि फेरि, होइन, मिलेर चाहिँ के गर्यो त? अट्याक गर्यो, तर पनि केही गर्न सकेन। अहिले हामीले देख्न सक्छौँ नि इजरायलको डिफेन्स सिस्टम कस्तो छ भन्ने कुरा हामीले हेर्न सक्छौँ नि, होइन? आइरन डोम देख्नुभयो, अटोमेटिक सिस्टम, है? मिसाइल्स आउँछ डुङ 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 अटोमेटिकल्ली, कति 99% एकुरेसी भनेको जस्तो लागेछ मलाई, 99% नै मिसाइल्सलाई चाहिँ के गरिदिन्छ? आइरन डोमले खसालिदिन्छ। यस्तो उपकरणहरू पनि बनेको हामी देख्न सक्दछौँ। इजरायल कस्तो हो त भन्दाखेरि, इजरायल चाहिँ बुलेट प्रुफ, फायर प्रुफ, वाटर प्रुफ राष्ट्र हो। हेमेन, हेर्नुहोस् त ल, अब किन त भन्दाखेरि, इज ज्युज, दे आर द ट्रु विटनेस अफ गड, होइन? टाइम पिस इजरायलबाट हुँदछ के, हेमेन हो। अब यहाँसम्म त अब हामीले हेऱ्यौँ इजरायलको पास्टलाई, हेऱ्यौँ फ्युचर, के अरे प्रेजेन्टलाई पनि हेऱ्यौँ हामीले, होइन? अब हामी फ्युचर चाहिँ के हुन्छ त इजरायलको, इजरायलको फ्युचर के हुन्छ भन्ने विषय पनि अब हामीले जान्न जरुरी छ। अब चाहिँ हामी यो सेकेन्ड वर्ल्ड जुन हामीले पढ्यौँ, सेकेन्ड फर्स्ट वर्ल्ड, सेकेन्ड वर्ल्ड, थर्ड वर्ल्ड भन्ने कुरा, अब सेकेन्ड वर्ल्डको अन्त अन्तमा हामी आइपुगेका छौँ, होइन? अब सुन, थर्ड वर्ल्ड वार हुनेछ, बाइबलले यो विषयमा उल्लेख गरेको हामी पाउँदछौँ, होइन? अब हेर्नुहोस् त, नेसन अफ इजरायलमा चाहिँ के हुन्छ त भन्ने कुरा हामी जकरिया 14:1-2 हामी पाउँदछौँ। सबै राष्ट्र मिलेर एउटा होइन, अरब राष्ट्र मात्रै मिलेर होइन, सबै राष्ट्र मिलेर चाहिँ के गर्नेछ? एट्याक गर्नेछ, तहस नहस बनाउनेछ भन्ने कुरा चाहिँ गरिएको छ। पढिदिनुहोस् त ब्रदर जो, जकरिया 14:1-2। जकरिया 14:1-2। जकरिया 14:1-2। हेर्नुहोस् त यहाँ के भनेको छ, सबै जाति, अल द नेसन्स भनेको छ, होइन? जाति जातिलाई चाहिँ यरुसलेमको विरुद्धमा चाहिँ के हुनेछ? खडा हुनेछ जाति जाति, हो, जाति जाति खडा हुनेछ, तहस नहस गर्नेछ भन्ने कुरा यहाँ गरिएको हामी पाउँदछौँ। हेर्नुहोस् त, अस्ति भर्खरै गाजा र होइन इजरायलको बिचमा हमला भयो, होइन? हमला हुँदै गर्दा कति 220 जना व्यक्तिहरूलाई चाहिँ कैद गरेर लगेको छ। त्यस्तो हुँदाखेरि त यति तहस नहस भएको छ भने आधीलाई नै, यहाँ के भनेको छ, आधी 75 लाख छ जम्मा, अहिले आबादी हेऱ्यो भने इजरायलको आबादी 75 लाख लगभग छ, होइन? आधी नै यहाँ उसमा लग्दाखेरि, कैद गरेर लग्दा के हुन्छ होला हालत, होइन आदि यस्तो अवस्था हुन्छ। सबै नेसन नेसन्सलाई चाहिँ इजरायलको विरुद्धमा चाहिँ खनाउनेछु भनेर चाहिँ उहाँले भन्नुभएको छ। अब हेर्नुहोस् है, यो हुँदै गर्दाखेरि चाहिँ नि अहिले अब हामीले हेर्छौँ भने इजरायल पनि वर्ल्ड पावरमा आउँछ नि, एकदमै शक्तिशाली राष्ट्रहरूमध्ये एक भनेर हामीले हेर्छौँ भने इजरायल पनि आउँछ होइन। इजरायलको डिफेन्स सिस्टम अघि मैले तपाईँलाई भनिहालेँ, इजरायललाई सपोर्ट गर्ने यस्तो व्यक्ति छ, ऊ चाहिँ वर्ल्ड पावरको पहिलो को त भन्दा अमेरिकाको हात चाहिँ इजरायलमाथि छ होइन। इजरायलले सपोर्ट गर्छ, एउटा के अरे अमेरिकाले सपोर्ट गर्छ इजरायलको, मात्र एउटा यस्तो इजरायलको प्राइम मिनिस्टरले मात्रै चाहिँ नि फोन गऱ्यो भने चाहिँ डाइरेक्ट हटलाइन उठाउने चाहिँ सिधै अमेरिकाको प्राइम मिनिस्टरले उठाउँछ क्या, अरू कसैलाई पनि त्यो अनुमति छैन। तर इजरायलको प्राइम मिनिस्टरले कल गऱ्यो भने चाहिँ सिधै अमेरिकाको प्राइम मिनिस्टरले चाहिँ फोन रिसिभ गर्छ क्या। अरू त सेक्रेटरीले गर्छ नि, यो कल गरेको छ भनेर भन्छ नि होइन। तर यस्तो पावर चाहिँ अहिले कोसँग छ, इजरायल राष्ट्रसँग छ। तर यो भए तापनि ती दिनमा चाहिँ के हुन्छ अरे, बादलले घेरेको जसरी चाहिँ सबै राष्ट्रहरूले चाहिँ कसलाई घेर्नेछ, इजरायल राष्ट्रलाई घेर्नेछ। प्रष्टै लेखेको छ बाइबलमा, आउनुहोस् हामी पढौँ त। इजिकेल 38:16 इजिकेल 38:16 हाम्रो बहिनी सुनितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। इजिकेल 38:16 अब हेर्नुहोस् है, यहाँनिर के गरिएको छ त भन्दाखेरि यहाँ के लेखेको छ, पछिल्ला दिनहरूमा हुनेछ होइन। अनि हे हे गोग, अन्य जातिहरूको आँखाहरूको सामु तमा जब म, ल पढ्नुहोस् है, 16 अगाडिदेखि पढ्न चाहेँ, अनि त मेरो प्रजा इजरायलको विरोधमा त्यस देशलाई बादल ढाकिदिनलाई बादल चाहिँ आउनेछस्। बाइबलमा हेऱ्यो नि बादलको अर्थ चाहिँ के हो त भन्दाखेरि ग्रेट टाइम अफ ट्रबल्स, ट्रबल्सलाई जनाउँदछ क्या बाइबलले। बादलको अर्थ चाहिँ हो त्यसरी नै ढाकिनेछ होइन। अनि त्यो ढाकिँदै गर्दाखेरि चाहिँ अब मैले अघि नै तपाईँलाई भने थर्ड वर्ल्ड वार त हुन्छ, तर कसले गर्नुहुन्छ त त्यो भन्दा परमेश्वर स्वयंले नै गर्नुहुन्छ। इज अरूले होइन, यहुदीले होइन के। अब किन म तपाईँहरूलाई यहाँ अहिले बताउँछु, यहीँनिर लेखिएको छ यहुदीले गरेर थर्ड वर्ल्ड वार हुने होइन, न त अन्य अन्य व्यक्तिले होइन, अरबको व्यक्तिहरूले गर्दा न होइन, तर परमेश्वर स्वयंले नै गराउनुहुन्छ। पढौँ त फेरि हामी यहाँ हेर्नुहोस् है, पछिल्ला दिनहरूमा हुनेछन्, अनि हे गोग, अन्य जातिहरूका आँखाहरूको सामु, हेर्नुहोस् है कसको, अन्य जातिहरूका आँखाहरूको सामु तमा जब म पवित्र ठहरिनेछु तब तिनीहरूले मलाई चिनुन् भन्ने हेतुले। कसले, अन्य जातिहरूले, तिनीहरूले मलाई चिनुन् भन्ने हेतुले के गर्नेछु, म तँलाई मेरो देशको विरोधमा ल्याउनेछु। बुझ्दै हुनुहुन्छ, यो चाहिँ स्योरली यो हुन्छ, अब यसको नजिकमा हामी छौँ। यसले के कुरालाई जनाउँदछ त भन्दाखेरि हामी चाहिँ सेकेन्ड वर्ल्डको एकदमै अन्तिम अन्तिम घडीमा चाहिँ हामी जिइराखेका छौँ, एकदमै अन्तिम है, एकदमै अन्तिम। अनि त्यो बेलामा के हुनेछ त हेर्नुहोस् है, कुनै डिफेन्स सिस्टमले कुनै 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 कुराले चाहिँ केही गर्न सक्दैन क्या। अहिले इजरायल वर्ल्ड पावरमा छ नि त, त्यो भए पनि कुनै कुनै केही कुराले इजरायललाई बचाउन सक्दैन। अनि त्यो समयमा के हुनेछ त, परमेश्वरमा अनि त्यो बेलामा फर्किन्छ क्या इजरायलीहरू, ज्युज रियली त्यो समयमा फर्किनेछ है। अब हेर्नुहोस् है, अनि जकरिया 14:3 चाहिँ यहाँ के लेखेको छ त, एकचोटि 12:10 पढिदिनुहोस् त, जकरिया 12:10 मैले त्यो छुट्याएको छु, जकरिया 12:10 अनुग्रह
जसलाई तिनीहरूले छोडेका थिए अनि आफ्नो एकमात्र छोराको निम्ति विलाप गरे चाहिँ उहाँको निम्ति विलाप गर्नेछ, अनि जेठा छोराको निम्ति शोकित भए चाहिँ उहाँको निम्ति शोकित हुनेछ।
हेर्नुहोस् त, यति अब यस्तो हुन्छ नि, यो अवस्था हुँदै गर्दाखेरि चाहिँ अब उनीहरूले के गर्छ, अब कुनै कुनै कुराले अब काम नगर्दै गर्दाखेरि चाहिँ उनीहरूले के गर्छ अरे, परमेश्वरमा उनीहरू फर्किनेछ। अनि हामीले बाइबलमा हेर्छौँ भने, रोमीको पुस्तकमा हेर्छौँ भने आधा है केही भागको चाहिँ आँखामा पट्टी लगाइएको छ, त्यही भएर चिनेन भनेर बाइबलले बताउँदछ नि, होइन? हो, त्यो आधा इजरायलीहरूको पनि आँखा चाहिँ त्यो बेलामा खोलिन्छ क्या, त्यो बेलामा चाहिँ खोलिन्छ आँखा। अनि त्यसपछि जसरी है यहाँनिर के भनेको छ, जेठो छोराको लागि चाहिँ के हुन्छ, मान्छेले एकदमै चिचाहट गरेर चाहिँ नि रुई काली गर्दछ नि, त्यस्तै यीशुलाई हामीले क्रुसमा टाँग्यौँ, यीशुलाई हामीले चिनेनौँ, मसियालाई हामीले चिनेनौँ भनेर चाहिँ रोई कराई हुनेछ त्यो समयमा। अनि त्यसको हामी एकदमै नजिकमा हामी पुग्दैछौँ, एकदम नजिकमा है। अहिले हामीले देख्छौँ नि गाजामा, हेर्नुहोस् त, मान्छेहरू आफ्नो सन्तान लाई अरूले किडन्याप गर्दा होइन, त्यो अवस्थामा पर्दै गर्दा मर्दै गर्दाखेरि के भएको छ, मान्छे कति रुई कराई छ, होइन? कति रुई कराई हामीले देख्यौँ। त्यस्तो हुन्छ भने सारा नेसन्सले चाहिँ त्यो कुरा गर्नेछ त्यो समयमा, कस्तो अवस्था हुन्छ होला, होइन? अब जब त्यो हुन्छ नि, जब अन्तर्बिन्ती गर्छ नि यिनीहरूले, रोई कराई गरेर चाहिँ अन्तर्बिन्ती गर्छ नि, त्यसपछि के गर्नुहुनेछ, परमेश्वर स्वयंले चाहिँ लडाइँ गर्नुहुनेछ इजरायलको तर्फबाट। आमेन। इजरायलको तर्फबाट जकरिया 4:3 पढिदिनुहोस् जसलाई। हजुर, हेर्नुहोस् त, तब परमप्रभु निस्कनुहुनेछ। आमेन। कसरी लडाइँ गर्न लागेको, जसरी चाहिँ उहाँ निस्कनुहुनेछ, अनि उहाँले के गर्नुहुनेछ, लडाइँ गर्नुहुनेछ। परमेश्वरले लडाइँ कसरी गर्नुहुन्छ होला, पुरै हात हतियार लिएर गएर गर्नुहुन्छ होला, कसरी गर्नुहुन्छ परमेश्वरले लडाइँ? आउनुहोस्, केही घटनाहरू छन्, ती घटनाहरूलाई हामी हेरौँ, परमेश्वरले कसरी लडाइँ गर्नुहुन्छ होला। गिदोन र उसको सहयोगी, गिदोन एन्ड इज ब्यान्ड भन्ने कुरा जुन हामीले मण्डली भन्ने विषयलाई हेर्दै गर्दा हामीले हेरेका थियौँ नि, होइन? के भयो त भन्दाखेरि, 300 व्यक्तिहरूलाई चाहिँ लिएर जानुभयो, जम्मा 300, अन्तिममा 300, होइन? 120,000 चाहिँ के भयो, तहस नहस भयो। के लडाइँ गर्न गए यिनीहरू? होइन, लडाइँ गर्न त गए, तर के गरेर, तुरै फुकेर, हो, तुरै के फुकेको, तुरै। अनि के लियो हातमा, ल्याम्प, पिचरमा राखेको थियो नि, होइन, पटमा राखेको थियो, फुटायो, ल्याम्प लिन गयो, ल्याम्प लियो, अर्को हातले मुखले तुरै फुक्यो, अनि त्यो त्यसरी जाँदै गर्दाखेरि 120,000 मान्छेहरू आफै आफै लडाइँ गरेर मरे नि, होइन? परमेश्वरले यसरी लडाइँ गर्नुहुन्छ। हेर्नुहोस् त, परमेश्वरले गर्नुभएको लडाइँ हामी देख्न सक्दछौँ बाइबलमा हेर्दै, हेर्ने हो भने कुनै हात हतियार चाहिएन त्यहाँ लडाइँ गर्नलाई, चाहियो र? अह, 300 120,000 चाहिँ के गरेको छ त, जितेको घटना हामीले देख्न सक्दछौँ। यसरी परमेश्वरले लडाइँ गर्नुहुन्छ। अनि अर्को सेनरिब भन्ने को उसको राजाको बेलामा पनि हामीले त्यो कुरा घटना देख्न सक्छौँ, जुन दोस्रो राजाको पुस्तकमा हामी पाउँदछौँ। त्यो समयमा पनि 185,000 चाहिँ इजरायललाई चाहिँ घेरेको हुन्छ, होइन? अनि प्रार्थना गर्छ राजाले, इजरायलको राजाले प्रार्थना गर्दै गर्दाखेरि चाहिँ के हुन्छ, एउटा एन्जल निस्केर आउँछ राति, 185,000 भोलि बिहान उठेर हेर्दा कोही पनि हुँदैन, सबैजना चाहिँ मृत अवस्थामा। हेर्नुहोस् त, परमेश्वरले चाहिँ यसरी लड्नुहुन्छ। आमेन। परमेश्वरले यसरी लड्नुहुन्छ। अब जब यी कुराहरू हुँदछन्, त्यसपछि चाहिँ परमेश्वरले एउटा नयाँ बाचा, के हो, एउटा नयाँ बाचा चाहिँ उहाँले गर्नुहुनेछ। अब यो बाचाको बारेमा हामीले पढिसक्यौँ नि, होइन र? केमा पढ्यौँ, म तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु, नयाँ बाचा हामीले पढेनौँ र? बाचा केमा पढेको थियौँ हामीले? कभनेन्ट, हो, 3 तिनवटा बाचाहरू, पहिलो कभनेन्ट, दोस्रो कभनेन्ट र तेस्रो कभनेन्ट, हो। दोस्रो, पहिलो कभनेन्ट, अब्राहमिक कभनेन्ट जब सकिँदै, अब यो समयमा सकिन्छ सबै कुरा, त्यसपछि थर्ड कभनेन्ट चाहिँ सुरु हुन्छ। अनि त्यो कुराको बारेमा हामी यर्मियाको पुस्तकमा हामी पाउँदछौँ। हाम्रो ब्रदर अनिललाई यर्मिया 31 को 31 देखि 34 पद पढिदिन र म अनुरोध गर्न चाहन्छु। भए तापनि
तर यो चाहिँ त्यो वाचा हो जुन चाहिँ ती दिनहरूपछि म इजरायलको घरानासँग बाँध्नेछु। परमप्रभु भन्नुहुन्छ म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु र त्यो तिनीहरूको हृदयमा लेखिनेछ अनि म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू मेरो प्रजा हुनेछन्।
आमेन। हेर्नुहोस् त अब यहाँ के छ, हेर ती दिनहरू आउँछन्, हो ती दिन आउँछन्। अब ती दिनमा के हुन्छ, परमप्रभु भन्नुहुन्छ जब म इजरायलको घरानासित र यहुदाको घरानासित एउटा नयाँ वाचा बाँध्नेछु, यो चाहिँ तेस्रो कभनेन्ट हो, तेस्रो वाचा हो। अब त्यो वाचा यहाँ हेर्नुहोस् त कस्तो हुँदैन, त्यो वाचा त्यस वाचा अनुसार होइन जुन वाचा मैले तिनीहरूका पिता पुर्खाहरूसँग त्यस दिनमा बाँधेका थिएँ, हो ल कभनेन्ट दिनुभएको थियो नि होइन र। ल कभनेन्ट भने के हो, व्यवस्थाको वाचा इजरायलीहरूसँग परमेश्वरले बाँध्नु भएको थियो तर कसैले पनि पालन गर्न सकेन नि, त्यो सकेर त्यो जस्तो हुँदैन, यो चाहिँ अर्कै वाचा हो, त्यो जस्तो हुँदैन है। म नै तिमीहरूको पिता भए पनि है पति भए पनि भनेर भनेको छ। हेर्नुहोस् त यसको विषयमा हामीले राम्रोसँगले थ्री कभनेन्ट्समा हामीले हेरिसकेका छौँ, तै पनि तिनीहरूले पालना गरेन। अब तर यो वाचा चाहिँ हेर्नुहोस् है 33 तर यो चाहिँ त्यो वाचा हो जुन चाहिँ ती दिनहरूपछि म इजरायलको घरानासँग बाँध्नेछु। ती दिन भनेको न जुन यो ग्रेट टाइम अफ ट्रबल्स हामीले हेऱ्यौँ नि भर्खरै होइन, यो समयपछि चाहिँ उहाँले के गर्नुहुनेछ, बाँध्नुहुनेछ। अब हेर्नुहोस् है र के हुनेछ, परमप्रभु भन्नुहुन्छ म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु। पहिलेको व्यवस्था कहाँ थियो, ढुङ्गामा, व्यवस्था पाटीमा होइन, 10 आज्ञा कहाँ लेखेर दिएको, ढुङ्गामा हो नि त। अब ढुङ्गामा हुने छैन, यो वाचा त तिमीहरूको अन्तस्करणमा हृदयमा चाहिँ हालिदिनेछु। आमेन। यो वाचा चाहिँ त्यस्तो, यो कभनेन्ट चाहिँ त्यो कभनेन्ट हो जुन चाहिँ हृदयमा हालिनेछ। अनि हेर्नुहोस् है, हृदयमा लेखिदिनेछु अनि म तिनीहरूको परमेश्वर हुनेछु। अब हेर्नुहोस् त तिनीहरूको परमेश्वर को हुनेछु, म हुनेछु भनेर उहाँले भन्नुभयो र तिनीहरू मेरा प्रजा हुनेछन्। आमेन। 34 पदमा यस्तो लेखेको छ हेर्नुहोस् है, अब अनि तिनीहरू हरेकले आफ्नो छिमेकीलाई र हरेकले आफ्नो भाइलाई परमप्रभुलाई चिन भन्दै फेरि सिकाउने छैनन्। अहिले त हेर्नुहोस् त परमप्रभुलाई चिन्नुहोस् चिन्नुहोस् भनेर हामीले भन्न जानुपर्छ नि, तर त्यो दिनमा त्यस्तो हुँदैन। जब थर्ड कमनेन्ट बाँधिन्छ नि त्यसपछि के हुन्छ, कसैले पनि कसैलाई परमेश्वरलाई चिन है चिन है चिन है भनेर जानु पर्दैन, सबैले चिन्नेछ परमेश्वरलाई। आमेन। यहाँ हेर्नुहोस् त यहाँ यही लेखेको छ कि सिकाउने जाने छैनन् किनभने तिनीहरूमा सबैभन्दा सानादेखि लिएर तिनीहरूमा सबैभन्दा ठुलासम्म सबैले मलाई चिन्नेछन्, परमप्रभु भन्नुहुन्छ, किनकि म तिनीहरूको अधर्म क्षमा गर्नेछु, अधर्म क्षमा गर्नेछु। आँखामा पट्टी लागेको थियो, पट्टी निस्किनेछ होइन, हेर्नुहोस् त, र तिनीहरूको पाप म फेरि कहिले सम्झने छैन, कहिले पनि सम्झने छैन। यही कुरा हामी हिब्रूको पुस्तकमा पनि हामी पाउँदछ। हिब्रूको पुस्तक म गलत भइनँ भने 8 अध्यायमा हुनुपर्दछ है। ओके। हिब्रूको पुस्तकमा पनि हामी यो कुरालाई पाउँदछौँ। हो हेर्नुहोस् त, यो समयमा हामी जिउँदैछौँ, अब यो कुराहरू छिट्टै हुन जाँदैछ, छिट्टै हुन जाँदैछ, छिट्टै हुन जाँदैछ। हेर्नुहोस् त, तर केले रोकेको छ त यो कुरा हुनको लागि, के कुराले रोकेको छ होला, आउनुहोस् हामी त्यो पद पनि हामी हेरौँ। रोमी 11 अध्याय पल्टाउनुहोस् त, यो अब छिट्टै हुनेवाला छ तर एउटै कुराले रोकेको छ है, त्यो त्यो के हो त, रोमी 11 अध्याय, जसले पाउनुहुन्छ उहाँले छिटो पढिदिनुहोस् है त, रोमी 11:11 25-26।
भाइहरू हो, तिमीहरूले पनि आफूलाई आफ्नो सेवा अन्जान हो भन्ने हिसाब हो भने जबसम्म अन्य जातिहरूको पुरा संख्या भित्र आउँदैन तबसम्म इजरायलीहरूमा केही मात्रामा अन्धापन आए अनि यसरी सारा इजरायलले मुक्ति पाउनेछ जसरी लेखिएको छ छुटकारा दिनेछु सियोनबाट आउनुहुनेछ र उहाँले याकुबबाट
भक्ति हेर्नुहोस् त किन के कुराले रोकिँदैछ त भन्दाखेरि जबसम्म अन्य जातिको सङ्ख्या मण्डलीको सङ्ख्या जबसम्म पुरा हुँदैन तबसम्म चाहिँ यो कुरा रोकिएको छ थामिएको छ जब सङ्ख्या पुरा हुन्छ ट्याक्कै इजरायलमा चाहिँ देखिने गरेर परमेश्वरको राज्य चाहिँ सुरु हुन्छ यहाँ लेखेको छ नि होइन जस्तै सारा इजरायलले मुक्ति पाउनेछ सारा इजरायलले मुक्ति पाउनेछ यहाँ के लेखिएको छ छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ र उहाँले याकुबको अभक्ति हटाइदिनु हुनेछ अघि हामीले हेऱ्यौँ नि उनीहरूको अधर्मलाई म क्षमा गर्नेछु यही हो याकुबको अधर्म होइन त अभक्ति हटाइदिनेछु भनेर भन्नुभएको छ यसै कारणले गर्दाखेरि हामी विश्वासयोग्य हुन जरुरी छ हामीले हेऱ्यौँ मण्डली भन्ने विषयमा है उहाँलाई एकदमै पक्रिराख्ने विश्वासयोग्य भइराख्ने यो चाहिँ हाम्रो कर्तव्य हो हामीले गर्न जरुरी छ आमेन यदि हामी त्यो सङ्ख्यामा पढ्ने हो भने अहिले अपुग भएको सङ्ख्यामा हामी पढ्नु छ भने हामी चाहिँ के हुन जरुरी छ एकदमै विश्वासयोग्य भइराख्न हामी जरुरी छ आमेन हालेलुया समय एकदमै कम छ अन्य कुराहरूमा हामी अल्झिने होइन अन्य कुराहरूमा हामी एकदमै होइन समय व्यतीत गर्ने होइन तर वचन पढाइमा वचन पढेर प्रभुको है त्यो सङ्ख्यामा पढ्नको निम्ति चाहिँ हामीले के गर्न जरुरी छ हामीले चेष्टा गर्न जरुरी छ आमेन हालेलुया हामी एकदमै नम्र भइकन एकदमै होइन प्रभुमा चाहिँ हामी बढ्न जरुरी छ है विश्वासयोग्य भइरहन जरुरी छ आमेन हालेलुया यो कुरा म तपाईँहरूलाई बताउन चाहन्छु अब हेर्नुहोस् त अब त्यसपछि के हुन्छ त इजरायलमा हामीले त सुनेका थियौँ इजरायलमा त परमप्रभु परमेश्वर हुनुहुँदो रहेछ हामी जाउँ न भनेर चाहिँ सबै मान्छेहरू चाहिँ अब के हुनेछ इजरायल राष्ट्रमा जानेछ परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले सुनेका छौँ है इजरायलमा लु जाउँ हामी पनि जाउँ होइन यो कुरा हुनेछ पढिदिनुहोस् त जकरिया 8:21-23 पद हेर्नुहोस् त के लेखेको छ यहाँनिर सबैले चाहिँ के गर्नेछ ल परमप्रभु हुनुहुन्छ लजाउँ अब यरुसलेममा भनेर सेनाहरूको परमप्रभुलाई खोज्न चाहिँ कहाँ आउनेछन् त मान्छेहरू यरुसलेममा आउनेछ आमेन हालेलुया यही कुरा तपाईँहरूले हेर्नुभयो भने यस्तै या दुई अध्यायमा पनि पाउनुहुनेछ जाउँ हामी परमप्रभुको सिंहासनमा जाउँ होइन जायनमा जाउँ जहाँबाट चाहिँ के हुन्छ व्यवस्था चाहिँ उहाँले हामीलाई सिकाउनुहुन्छ भनेर चाहिँ लेखिएको छ यस्तै या दुईको मेरो विचारमा 2-3 पदमा लेखिएको छ है यो कुराहरू हुनेछ अनि मैले तपाईँलाई बताइसकेँ हामी एकदमै अन्तको पनि एकदमै अन्तिम समयमा छौँ है धेरै मान्छेहरूले धेरै कुराहरू प्रिडिक्सनहरू गरिरहनु भएको छ अब छिट्टै यो वर्ल्ड वार हुनेवाला छ भनेर होइन म सुन्दै थिएँ अबको अर्को वर्ष पनि हुनसक्छ भनेर भनिरहनु भएको छ तर जे भए तापनि हामीले हाम्रो इलेक्सन चाहिँ पक्का गर्न जरुरी छ हेमेन ल या पक्का हुन जरुरी छ हामी त्यही बाइबलमा पनि भनेको छ तिमीहरूको मेक योर इलेक्सन स्योर भनेर चाहिँ पत्रुसले भन्नुभएको छ त्यस्तै हामी पनि पक्का हुन जरुरी छ अनि यही कुरा भन्दै म आजको वचनलाई यही राख्न चाहन्छु अनि तपाईँहरू सम्पूर्णले बुझ्नुभएको छ भन्ने म विश्वास गर्दछु तपाईँलाई राम्रोसँगले सुन्नुभयो धेरै धेरै धन्यवाद